الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قالوا حرقوه وانصروا آلهتكم إن كنتم فاعلين. قلنا يا نار كوني بردا وسلاما على إبراهيم. وأرادوا به كيدا فجعلناهم الأخسرين. ونجيناه ولوطا إلى الأرض التي باركنا فيها للعالمين. ووهبنا له إسحاق ويعقوب نافلة وكلا جعلنا صالحين. وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورۃ الانبیاء کی ان آیات کی تفسیر ہم پڑھ رہے ہیں معرفہ قرآن کی جلد نمبر 6 سے. پچھلی کلاسوں میں ہم نے ان کا ترجمہ تو مکمل پڑھ لیا تھا، آیت نمبر 51-73 جیسے کہ شیئرڈ اسکرین میں آپ کے سامنے نظر آ رہا ہوگا لکھا ہوا، تو ان کا ترجمہ پڑھ لیا تھا. پھر خلاصہ تفسیر ہم پڑھ رہے تھے، ابھی یہ مکمل نہیں ہوئی ہے. خلاصہ تفسیر میں ہم پیج نمبر 195 کے اوپر تھے کہ جہاں پر حضرت فرماتے ہیں، جو کہ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ ہیں نا، ان کی لکھی ہوئی یہ خلاصہ تفسیر ہے جو حضرت مولانا مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اپنی معرف القرآن کے اندر انکلوڈ کی ہے، اس کو شامل کر لیا اپنی معرف القرآن کے اندر. تو خلاصہ تفسیر میں حضرت نے فرمایا تھا کہ ابراہیم علیہ السلام نے جو ان لوگوں سے کہا نا کہ تم ایسی چیز کی عبادت کرتے ہو جو تم کو نہ کچھ نفع پہنچا سکے اور نہ بالمباشرہ کچھ نقصان پہنچا سکے. اتنا نفع پہنچا سکتی ہے تو نقصان بھی نہیں پہنچا سکتی، ٹھیک ہے؟ تو تف ہے تم پر کے باوجود وضوح حق کے باطل پر مصر ہو. واضح ہو گیا تمہارے سامنے حق کہ یہ بت جو ہے وہ کسی کام کے نہیں ہے، کچھ نہیں کر سکتے، خود کو نہیں بچا سکتے تو تم کو کیا بچائیں گے. لیکن پھر بھی تم مصر ہو، اصرار کر رہے ہو اپنے گناہ کے اوپر، اپنے شرک کے اوپر، اپنے کفر کے اوپر، اور ان پر بھی جن کو تم خدا کے سوا پوچھتے ہو. یعنی تف جو ہے نا وہ صرف تمہارے اوپر نہیں ہے بلکہ اس کے اوپر بھی ہے جن کو تم پوچھتے ہو، جن کی تم عبادت کرتے ہو، ہے نا، خدا کو چھوڑ کر تم جن کا حکم ماننے کی کوشش کرتے ہو، ان کے اوپر بھی تف ہے، ٹھیک ہے؟ کیا تم اتنا بھی نہیں سمجھتے؟ تو یہ بتوں کے اوپر بھی تف ہے، حالانکہ بت جو ہیں یہ تو بالکل ہی ایک یعنی کچھ کر نہیں سکتے تھے نا. تو بت جو ہے دیکھیں، بت کچھ کر نہیں سکتے، بت کسی کو نقصان نہیں پہنچا سکتے، بت کسی کو نفع نہیں پہنچا سکتے. تو لازمی بات ہے کہ بت کسی کو کچھ حکم بھی نہیں کر سکتے، ہے نا. بت یہ کہہ بھی نہیں سکتے کسی کو کہ بھئی تم ہماری پوجا کر لیا کرو، ہم تمہارے خدا ہیں، تم ہماری پوجا کر لو. بت تو یہ بھی نہیں کہہ سکتے، ٹھیک ہے؟ تو پھر بتوں کے اوپر تف کرنے کا کیا فائدہ؟ کیونکہ بت تو نعوذ باللہ ایسے کہہ سکتے ہیں نا کہ بت تو بے قصور ہیں، بت تو بے قصور ہیں، انہوں نے کوئی تھوڑی کسی کو کہا ہے کہ ہماری پوجا کرو، تو ان کے اوپر تف کرنے کا کیا فائدہ؟ تو مقصد یہاں پر کیا ہے؟ اصل میں حقیقت کیا ہوتی ہے کہ بت کسی کو نہیں کہتے کہ ہمیں پوجو. یہ کون کہتا ہے کہ ہمیں پوجو، یعنی بتوں کو پوجو؟ کون کہتا ہے کہ بتوں کو پوجو؟ جو بتوں کے مجاور ہوتے ہیں، ٹھیک ہے نا، جو بتوں کے پیچھے جو چھپے ہوئے انسان ہوتے ہیں نا، کیئر ٹیکرز آف دا بت، ٹھیک ہے نا، وہ کہہ رہے ہوتے ہیں کہ بتوں کی عبادت کرو، ہے نا، ان کی وہ انسان ہوتے ہیں، کیونکہ یہ جو مجاور ہوتے ہیں نا یہ انسان ہوتے ہیں، رائٹ. اور ان کا اصل میں فائدہ نکل رہا ہوتا ہے، جب لوگ بتوں کی پوجا کریں گے تو ان مجاوروں کا فائدہ ہو رہا ہوتا ہے. बुतों का कोई फायदा नहीं हो रहा होता ना, बुत के ऊपर आप चादर चढ़ाएं, बुत के ऊपर आप जेवर पहनाएं, बुत को क्या फायदा, उसको क्या पता भी वो तो पत्थर का बना हुआ है, लकड़ी का बना हुआ है ना। तो फायदा तो उनका हो रहा होता है ना कि आप जब चादर चढ़ाते हैं तो फिर चादर को ये पीछे से निकाल लेते हैं, है ना, फिर उसको बाजार में जाके बेच देते हैं तो उनको पैसे मिल जाते हैं। अगर आप बुत के ऊपर जेवर चढ़ाएंगे राइट, तो आप तो चढ़ा करके चले जाएंगे अपने घर, और ये जो मुजावर साहब है उस जेवर को जो है ना फिर रात के वक्त वहां से हटाएंगे और ले जा करके फिर मार्केट में बेचेंगे, खूब सारे पैसे मिलेंगे, उस पैसे को फिर अपने अय्याशी के लिए इस्तेमाल करेंगे। ठीक है ना, बिल्कुल जिस तरीके से ये जो जमात खाने होते हैं भाई, ये जो बुत खाने हैं ये तो हिंदुओं के यहाँ होते हैं ना, सो कॉल्ड मुसलमानों में भी बहुत सारे ऐसे फिरते हैं, बहुत सारे ऐसे यानी हैं इस किस्म के बहुत सारे कि जिन्होंने जो है ना अपने जमात खाने बनाए हुए राइट, जिन्होंने अपने जो है वो इसी किस्म के इबादत खाने, जब कोई जमात खाना कहता है, कोई इबादत खाना कहता है, कोई कुछ कहता है, तो वहां पर भी यही होता है कि जी आपको जो अपना मसला हल करवाना है ना आप जाकर के वहां पर डोनेशन दे दें। ठीक है ना, ये कादियानियों में तो ये खास तौर पर बहुत मशहूर है, ये बात पक्की बात है बल्कि, क्योंकि जो कादियानी कन्वर्ट होकर के मुसलमान हुए ना उन्होंने ये बातें बताई हैं। आगा खानियों में भी ये बात बहुत बहुत ज्यादा मशहूर है, ठीक है, क्योंकि वही आगा खानियों ने ये बातें बताई हैं कि जी वहां पर तो ये होता है कि आपका कोई मसला हो आप इतने पैसे दे देना आपका मसला हल हो जाएगा। तो अब जमात खाने के अंदर जो है ना वो अंबार लगे होते हैं, दौलत के अंबार लगे होते हैं, और वो दौलत का अंबार जो है वो फिर वहां से बैंक अकाउंट्स के अंदर मूव हो रहा होता है राइट। तो असल में जो ये शिर्क करने को कहते हैं ना, ये तो लोग कहते हैं ना शिर्क करने को, जो कि उनसे फायदा उठा रहे होते हैं, तो उनके ऊपर तुफ है। इब्राहिम अलैहिस्सलाम उन लोगों के ऊपर तुफ कर रहे हैं, अफसोस है तुम्हारे ऊपर कि जिनकी ये लोग पूजा करते हैं, क्या तुम इतना भी नहीं समझते इस तमाम तकरीर से, खुसूस इससे कि तोड़ने फोड़ने से इनकार नहीं फरमाया। भाई ये पीछे हम बात कर चुके हैं कि उन्होंने कभी भी ये नहीं कहा कि मैंने नहीं तोड़ा बुतों को राइट, ये तो झूठ हो जाता ना कि मैंने नहीं तोड़ा, हालांकि तोड़ा तो इन्होंने ही था। तो इन्होंने ये नहीं कहा कि मैंने नहीं तोड़ा, बल्कि ये कहा था कि इससे पूछ लो उससे पूछ लो इसके, ठीक है, बावजूद है कि अच्छा, यानी उन्होंने तोड़ने फोड़ने से इनकार नहीं फरमाया, बावजूद ये कि इहतमाल इंतकाम मुक्तदा इनकार को था, उनको साबित हो गया कि ये काम उन्हीं का है। ठीक है, यानी एहतमाल तो था ना कि ये लोग इंतकाम लेंगे, तो इनकार का तकाजा हो गया। अब थोड़े बहुत ज्यादा कॉम्प्लिकेटेड अल्फाज बन गए इसके अंदर, तो हमारे लिए मतलब उनके जमाने में तो उनके अल्फाज तो बिल्कुल मौके की मुनासबत से हैं, लेकिन हमारे लिए समझना ज़रा और मुश्किल हो गया। तो बेसिकली उन लोगों को साबित हो गया, उन लोगों को पता लग पता गया कि तोड़ा तो इन्होंने ही है, अगरचे इन्होंने इकरार नहीं किया था और ना इन्होंने इनकार किया था। तो फिर इतना तकरीर का कुछ जवाब बन ना पाया इनके, इनको कुछ जवाब समझ में ना आया ना, तो बमुक्तदा इस कॉल के फारसी का शेर है कि यानी जब जाहिल जवाब ना रखता हो ना तो, और कुदरत रखता हो तो बरसरे पैकार आ जाता है, यानी मारना पीटना शुरू कर देता है। तो इसके ऊपर फिर हमने टेंजेंट में हम जाते हैं ना अपनी क्लासेस के अंदर, टेंजेंट यानी साइड पे निकल जाते हैं, एक दूसरी बहस शुरू कर देते हैं। तो हमने कौन सी वाली बहस शुरू कर दी थी पिछली क्लास में, कोई आप में से बताए तो बहुत अच्छा हो, कि जब जाहिल जवाब ना रखता हो और कुदरत रखता हो, जवाब तो नहीं है इसके पास, जुबान से ये अपनी बात नहीं कर सकता लेकिन हाथ में ताकत है इसके, तो फिर क्या होता है ये बरसरे पैकार आ जाता है। तो ये हरकत हमारे घरों में भी बहुत होती है, कैसे जी, ये आपसे समझ लें पिछली क्लास का क्विज। फिर यहां से हमने क्या बात करनी शुरू कर दी थी पिछली क्लास के अंदर, एनीवन
जी,
माओं की बात शुरू कर दी, मदर्स की, माओं से तो पता नहीं वो कहीं कोई इसको मियाओं ना पढ़ना शुरू कर दे, मियाओं की बात शुरू कर दी बिल्ली वाली, क्या शुरू करी थी ये भी तो कुछ बताया ना, माओं की क्या बात शुरू करी, जब माँ, इन्होंने लिखा है जो आप लोग पढ़ नहीं सकते हैं, तो ये लिखा है कि जब माँ जुबान से समझाने में नाकाम हो जाती है तो मारना शुरू कर देती है, बच्चों की पिटाई, ठीक है ना, क्योंकि बच्चे जब छोटे होते हैं ना, तो माँ के पास कुदरत होती है, ताकत होती है बच्चों से ज्यादा। बड़े हो जाएंगे तो फिर तो इस बड़ों बच्चों की ताकत ज्यादा हो जाएगी ना, लेकिन अभी इसकी ताकत ज्यादा होती है, तो ये जो है ना, ये मारना पीटना ये शुरू कर देती है, ठीक है ना। तो ये उसी वक्त होता है जब आप जुबान से नाकाम हो जाते हैं समझाना, ठीक है ना। एक और भी खैर इसमें नुकता निकलता है, लेकिन अभी इसको छोड़ें, समझाना बहुत मुश्किल हो जाएगा, आधा घंटा उसमें निकल जाएगा। तो अभी हम आगे चलते हैं, ठीक है। तो यानी इस तरह से पिटाई विटाई नहीं करना चाहिए, बल्कि बहुत सारे दूसरे काम हैं जो कि आपको पहले करने चाहिए, ठीक है ना। पिटाई करने से पहले बहुत सारे दूसरे काम है, ठीक है ना। बच्चों को तरगीब देना, अच्छी अच्छी बातें बताना, जन्नत की नेमतें बताना, नेक काम के ऊपर जो अजर मिलता है, जो अल्लाह ताला खुश होते हैं, जो माँ बाप खुश होते हैं, जो तमाम लोग आपसे खुश होते हैं, है ना। और ये पहला काम है, ठीक है ना, जिसको कहते हैं कैरेट, ठीक है ना। कैरेट का मतलब होता है आप गाजर दिखाएं, गाजर दिखाएं कि भाई तुम्हें अगर ये काम करोगे ना तो तुम्हें गाजर देंगे। ये अंग्रेजी का एक मुहावरा है, कैरेट एंड स्टिक, ठीक है ना। तो कैरेट का मतलब ये होता है कि आप खरगोश को गाजर दिखाएं, वो गाजर देख करके भागना शुरू कर देगा गाजर खाने के लिए, ठीक है ना। आपको उसको डंडा मारने की जरूरत नहीं पड़ेगी, स्टिक मारने की जरूरत नहीं पड़ेगी, ठीक है ना। तो कैरेट से काम लें, यानी नेमतें, ठीक है ना, फायदे, वो फायदे बताएं, नेमतें बताएं। अच्छा, अगर नेमतों से और फायदों से वो नहीं बात मान रहा, तो फिर यानी बच्चा या बच्ची नेमतों से फायदों से बात नहीं मान रही, तो अब इसका मतलब ये नहीं है कि अब जो है वो आप डंडा मारना शुरू कर दें, स्टिक मारना शुरू कर दें, क्योंकि भाई ये बहरहाल बच्चा है, इंसान है, ये कोई ये खरगोश नहीं है जिसको कि आपने कैरेट दिखाया, नहीं भाग रहा तो चलो जी स्टिक लगानी शुरू कर दी। नहीं, इंसान का बच्चा है, आपका बच्चा है, ठीक है ना। तो अब उसको जो है ना, वो इससे डराएं कि अगर तुम नहीं अच्छे से रहोगी, अच्छे से रहोगे तो फिर अल्लाह ताला नाराज होंगे, राइट, अम्मी अब्बू नाराज होंगे, मैं नाराज हो जाऊंगी, ठीक है ना। और नाराज हो जाना भी काफी होना चाहिए, बस बता देना, ठीक है। अब अगर नाराजगी का लफ्ज उनको समझ में नहीं आ रहा, तो फिर अब उनको ये भी बता सकते हैं कि भाई जो हमने आपको इतनी अच्छी चीज दी हुई है खाने के लिए, या इतनी अच्छी चीज दी हुई है खेलने के लिए, ये हम आपसे वापस ले लेंगे। ये जो प्रिविलेजेस आपको मिली हुई है ना घर के अंदर, ये आपको नहीं मिलेंगी। हम आपको ना फिर गंदे काम अगर आप करेंगे ना, तो हम आपको सपोर्ट नहीं करेंगे, हम आपको अच्छी चीजें नहीं देंगे मजे मजे के, और हम आपको घुमाने नहीं लेकर के जाएंगे। जो चीज उसको पसंद है ना, वो भाई हम आपसे वापस ले लेंगे ये चीज। लड़का होता है, उसको खेलने का बड़ा शौक होता है कि जी मैं खेलने जाऊंगा रोजाना, मैंने अपने दोस्तों के साथ खेलने जाना है। अब आपसे कहते हैं अच्छा, अगर आपने ऐसे नहीं रहना है ना, तो अब आप खेलने नहीं जा सकेंगे। इसको कहते हैं हम आपको ग्राउंड कर देंगे, अंग्रेजी में कहते हैं ग्राउंड कर देंगे, यानी हम आपको जमीन से लगा देंगे, हम आपको जाने नहीं देंगे खेलने के लिए, ठीक है ना। तो इस तरीके से ये भी एक सजा है ना कि भाई आपको वो चीज नहीं मिलेगी जो आपको चाहिए होती है, जो आपको पसंद होती है। यहां तक काम हो जाता है, फायदा हो जाता है इससे, ठीक है ना। तो मारने की तो नौबत नहीं आनी चाहिए, सिवाय उस केस में जबकि बच्चा खुद किसी को मारे, तो उस वक्त मारना जरूरी हो जाता है, ताकि उसको अंदाजा हो कि उसने किसी को जो तो तकलीफ पहुंचाई है ना, फिजिकल तकलीफ, ये कैसी होती है। फिजिकल तकलीफ बच्चा किसी को ना पहुंचाए, आइंदा वो तौबा कर ले। अल्लाह ताला ने भी तो यही रखा है ना, अल्लाह ताला ने भी मार वाली सजाएं रखी हैं कि नहीं रखी हैं। हालांकि अल्लाह ताला अरहमुर राहिमीन है ना, राइट, लेकिन मार वाली सजा क्यों रखी है, ताकि इबरत हो जाए कि देखो जो दूसरे को कत्ल करते हो ना, तो फिर ये होता है तुम्हारे साथ, ये होगा तुम्हारे साथ। अगर दूसरे के माल को तुम चोरी करोगे, सिग्निफिकेंट अमाउंट ऑफ माल चोरी करोगे, हाथ काटा जाएगा, ये इबरत है, डिटरेंट इसको कहते हैं। ये जो इबरतनाक सजा है ना इस्लाम के अंदर, ये लोगों के हाथ काटने के लिए नहीं है कि ताकि मुआशरे के अंदर जो है ना वो हथकटे लोग फैलना शुरू हो जाए, हथकटे लोगों की तादाद बढ़नी शुरू हो जाए, इसलिए नहीं है ये सजाएं, बल्कि लोगों को रोकने के लिए कि तुम करोगे तो तुम्हारे साथ यही होगा। जब ये सजाएं जो है वो खुलेआम दी जाती हैं, और मशहूर करके दी जाती हैं, लोगों के सामने दी जाती हैं, ताकि मुल्क के अंदर से जुर्म खत्म हो जाए, ठीक है। उसी तरीके से बच्चे को भी जो ये सजा दी जाती है ना, मारने वाली सजा, बिल्कुल आखिरी रिजोर्ट है, और वो मकसद यही होता है कि ये तसव्वुर भी ना करें आइंदा मारने का किसी को, ठीक है। तो ये इस तरीके से तो फिर मारना जायज है, बिल्कुल आखिरी रिजोर्ट के ऊपर। लेकिन जो लोग शुरू ही में मारते हैं ना, तो वो अपनी जहालत का ऐलान कर रहे होते हैं खाली, جہالت کا اعلان کر رہے ہوتے ہیں، جیسے کہ یہاں پر ان لوگوں کے ساتھ بھی ہے کہ جاہل جب جواب نہ رکھتا ہو نا اور قدرت رکھتا ہو تو برسر پیکار آ جاتا ہے، یعنی مارنا پیٹنا شروع کر دیتا ہے۔ آگے فرماتے ہیں کہ پھر آپس میں نا وہ لوگ کہنے لگے کہ کیا ہوا تھا، قالو جو آج آیت تلاوت کی گئی تھی، حرقوہ وانصروا آلہتکم، ٹھیک ہے نا، وہ آپس میں کہنے لگے کہ نہیں ایک منٹ، ہاں کہ ان ابراہیم یعنی ان کو ابراہیم علیہ السلام کو آگ میں جلا دو، حرقوہ جلا دو ان کو، اور اپنے معبودوں کا ان سے بدلہ لو، یعنی بدلہ لو گے تو معبودوں کی مدد ہو جائے گی، وانصروا آلہتکم، ٹھیک ہے نا، آپ کسی کے بہاف پر اس کا بدلہ لے لیتے ہیں تو یہ اس کی مدد ہی ہوتی ہے نا بھائی، ٹھیک ہے، اگر تم کو کچھ کرنا ہے، ان کن تم فاعلین، یعنی اگر تم کو کچھ کرنا ہے نا، یا تو یہ کہ تم کیا کہتے ہیں نا اردو میں چوڑیاں پہن لو، کچھ نہیں کرنا نا تو چوڑیاں پہن لو تم، یعنی باہر کا کام اگر تم نہیں کر سکتے ہو، لوگوں سے لڑائی، لوگوں سے جو ہے وہ بدلہ نہیں جا کر کے نکال سکتے اور اپنی عزت کی حفاظت نہیں کر سکتے باہر جا کر کے لڑائی وڑائی کر کے، تو تم چوڑیاں پہن لو، یعنی تم گھر میں بیٹھو، پھر گھر گھر کے گھر گھرستی کا کام کرو، جو کہ اللہ تعالیٰ نے عورتوں کو لگایا تھا، تمہیں تو باہر کا کام لگایا تھا اور وہاں پر پھر تم نے حق بات کرنی تھی، امر بالمعروف نہی عن المنکر، ہے نا، اور پھر جو ہے وہ یعنی جہاد بھی کرنا تھا، قتال بھی کرنا تھا، یہ تم کام نہیں کر رہے ہو، تو پھر بہتر یہ نہیں ہے کہ تم گھر میں جا کر کے گھر والے کام کر لو، جو عورتوں کے کرنے کا کام اللہ تعالیٰ نے لگائے تھے، چوڑیاں پہن لو، ٹھیک ہے نا، تو بالکل اسی طریقے سے یہ لوگ کہنے لگے کہ اگر تم کچھ قابل ہو نا، کچھ کرنے کرانے کے قابل ہو نا، جلا دو ان کو، ٹھیک ہے نا، ایسے بس خامخا کی کیا کہتے ہیں وہ زبانی کلامی دھمکیاں دینا کافی نہیں ہوگا، ٹھیک ہے، تو ان کو تم فائلین کو اس طریقے سے ہم سمجھ سکتے ہیں۔ تو آگے فرماتے ہیں کہ یعنی حضرت نے تفسیراً یہ بات لکھی کہ تو یہ کام کرو ورنہ بالکل ہی بات ڈوب جائے گی، یعنی تمہاری عزت خاک میں مل جائے گی، تم کسی قابل نہیں رہو گے، اگر تم نے ان کو نہیں جلایا، ان کو خوب عبرتناک سزا اگر نہیں دی نا تو تمہاری بات ڈوب جائے گی۔ غرض سب نے متفق ہو کر اس کا سامان کیا اور ان کو آتشیں سوزاں میں ڈال دیا، ایک ایسی آتش بنائی جس کے بارے میں حدیث مبارکہ سے بھی پتہ چلتا ہے، کتابوں میں لکھا ہوا ہے کہ یہ لوگ پتا نہیں کتنے ہفتوں تک لکھا ہوا ہے یا 40 دن تک لکھا ہوا ہے کہ لکڑیاں کاٹ کے لاتے رہے درختوں سے اور جمع کرتے رہے، بہت بڑا ایک نا یعنی لکڑیوں کا ڈھیر جمع ہو گیا نا، پھر اس کو جو ہے وہ انہوں نے آگ لگائی، اور وہ آگ اتنی اونچی آگ لگی، اتنی بڑی آگ لگی کہ اس کے اوپر سے ایون اڑنے والے پرندے نہیں گزر سکتے تھے، اتنی اونچی وہ آگ تھی، یعنی اس کو ایک تو آگ تھی، اس کے اپنے فلیمز ہوتے ہیں، اور پھر اس کی تپش اتنی اونچی جاتی تھی، ٹھیک ہے، تو اب جب انہوں نے اتنی بڑی آگ بنا لی، جلا لی، تو اب مسئلہ یہ ہوا کہ اب اوپر تو اس کی تپش جاتی ہی تھی، اس کی تپش تو اس کے ارد گرد میں بھی آتی تھی، تو اس کے قریب ہی کوئی نہیں جا سکے، تو اب ابراہیم کو ڈالیں کیسے، علیہ السلام ان کو ڈالیں کیسے، کیونکہ وہ قریب جائیں گے تو اٹھا کے پھینکیں گے نا بھائی، 4 لوگ 5 لوگ 10 لوگ مل کر کے ان کو پکڑ بھی لیں تو وہ اتنا قریب تو جانا پڑے گا نا کہ ان کو اٹھا کے پھینک سکیں آگ کے اندر، اور پھینکیں گے بھی تو وہ ظاہر ہے وہ اندر تک تو جائیں گی سکیں گے تو باہر ہی باہر، پھر وہ بھاگ کر کے باہر آ جائیں گے، ٹھیک ہے نا، تو پھر کیا کریں، تو اب ان لوگوں نے آپس میں بیٹھ کے سر جوڑا کہ جی اب کریں تو کیسے کریں، ابراہیم کو ڈالیں تو کیسے، تو اس وقت جو ہے نا وہ ابلیس آیا ان کے پاس، جیسے ابلیس جو ہے نا وہ اس قسم کے معاملات میں باقاعدہ انسان بن کر کے آتا ہے، انسان کی شکل دھار کر کے آتا ہے، نبی علیہ الصلوۃ والسلام کے بارے میں بھی جب یہ آخری مشورہ قریش مکہ کرنے والے تھے کہ بس ان کا کام اب ہم نے تمام کرنا ہے، تو اس وقت بھی ابلیس جو ہے شیخ نجدی بن کر کے آیا تھا، لوگوں نے پوچھا بھائی آپ کون ہیں، تو کہتا ہے میں بوڑھا، میں نجد کا رہنے والا ایک شیخ ہوں، میں آیا ہوں تمہارے مشورے میں شریک ہونے کے لیے، تو ابو جہل اور ابو لہب اور اس قسم کے لوگوں نے کہا اچھا ٹھیک ہے آ جائیں آپ، ہمیں تو ویسی مشوروں کی ضرورت ہے، تو اس نے پھر مشورہ دیا تھا کہ نبی علیہ الصلوۃ والسلام کو قتل کر دو، چھوڑو ہی نہ ان کو بالکل، ٹھیک ہے نا، بالکل اسی طریقے سے اس موقع پر بھی ابلیس آیا انسان کا روپ دھار کر کے، اور یہ اللہ کی اجازت کے بغیر تو ایسا نہیں کر سکتا، اللہ کی طرف سے پرمیشن ملتی ہے نا تبھی یہ کام کر سکتا ہے ابلیس، तो उसने आकर के उन लोगों को मिंजनीक बनाना सिखाया। मिंजनीक, जिसको अंग्रेजी में कैटापुल्ट कहते हैं, यानी एक ऐसी डिवाइस थी, जैसे जैसे अगर आपने देखा हो बच्चे जो है वो गुलेल गुलेल से खेलते हैं ना, जिसके अंदर एक पत्थर लगाएं और फिर यूं खींच करके उसको छोड़े तो दूर जाता है पत्थर, ठीक है। तो इस किस्म की ये चीज बनाई कि जिसके अंदर के उनको बिठाया जाएगा और फिर उसको जो है ना खींच करके छोड़ा जाएगा, तो उससे जो है ना इब्राहिम अलैहिस्सलाम उड़ते हुए फिर आग के बिल्कुल सेंटर में जाकर के गिरेंगे। और ये उन्होंने जो मंजनीक बनाई, तो अब सोच लें कि ये ऐसे ही नहीं कि बस उठा के फेंक देंगे भाई, इसलिए कि मंजनीक से अगर आपने किसी को उठा के फेंका तो अगर आपकी कैलकुलेशन ऑफ हो गई, गलत हो गई, तो हो सकता है कि आप जो फेंके ना तो वो इतना जोर से फेंक दें कि वो दूसरी तरफ निकल जाए, या इतना हल्के से फेंक दें कि वो अपने जहां पे आप फेंकना चाहते हैं वहां तक पहुंच ही ना सके और उससे पहले ही गिर जाए। तो इतना अच्छी कैलकुलेशन के साथ ऐसे एक मशीन बनाई थी कि जिससे के दे मेड श्योर कि इब्राहिम अलैहिस्सलाम बिल्कुल आग के वस्त में जाकर के गिरे। तो जिब्राइल, वो इबलीस ने जो है ना, वो इनको सिर्फ मिंजनीक की का डिजाइन नहीं बता दिया होगा, बल्कि बाकायदा बाकी मैथमेटिकल कैलकुलेशंस भी सिखा दी होंगी कि इतनी लंबी होनी चाहिए, इतना उसके अंदर आपने फोर्स लगानी चाहिए, ऑपोजिट फोर्स, तब वो जा करके अंदर जा करके गिरेगी, तब वो जा यानी इब्राहिम अलैहिस्सलाम को बीच में फेंकने के काबिल हो सकेगी। तो बहरहाल फिर इन लोगों ने ऐसे इब्राहिम अलैहिस्सलाम को अंदर फेंका। तो जब फेंका तो फिर वो वाकया भी आपको याद होगा, आपने कभी सुना होगा मशायख से, कि यानी जब ये इब्राहिम अलैहिस्सलाम को फायर कर चुके थे, तो उस वक्त जो है ना वो अल्लाह ताला का रूहानी निजाम जो है वो हरकत में आया। और रूहानी निजाम जो होता है ना वो बहुत तेज होता है, बहुत ज्यादा तेज, यानी बहुत कम वक्त के अंदर बहुत ज्यादा काम हो जाते हैं रूहानी दुनिया के अंदर। हमारी दुनिया के अंदर 1 सेकंड के अंदर जो है ना वो आप ज्यादा से ज्यादा एक सांस ही ले सकते हैं, उससे ज्यादा तो आप कोई काम नहीं कर सकते। लेकिन जो रूहानी दुनिया है, आसमानों की दुनिया, फरिश्तों की दुनिया, जरूरी नहीं आसमानी, बल्कि फरिश्ते अगर दुनिया में आ जाते हैं ना, तो दुनिया में भी जो फरिश्तों के काम होते हैं वो फिर रूहानी दुनिया के स्टैंडर्ड पर होते हैं, हमारे स्टैंडर्ड पर नहीं होते। तो 1 सेकंड के अंदर न जाने क्या क्या कुछ कर लेते हैं। तो हुआ क्या कि जब इनको फेंका गया तो फरिश्ते है ना, उन्होंने अल्लाह ताला से आसमानों में अल्लाह ताला से अर्ज करी कि अल्लाह हमें इब्राहिम अलैहिस्सलाम की मदद करने की आप इजाजत दें, आपके खलील हैं और इस वक्त जो है ना वो एक ही है जो कि आपकी तौहीद बयान करते हैं और वो आग में जा रहे हैं, हम उनकी मदद कर सकते हैं, आप हमें इजाजत दें। इबलीस को तो आपने इजाजत दे दी कि जाकर के उसने जो मशवरा दे दिया ना ये मिंजलीक को बनाने का, मिंजनीक, राइट, आप हमें भी इजाजत दें। तो अल्लाह ताला ने कहा ठीक है, जाओ जाकर के उनसे पूछो क्या क्या, व्हाट कैन यू डू फॉर हिम। तो फरिश्तों ने ना फिर अपना जो अपने जो सरदार थे उनको नॉमिनेट किया, सारे फरिश्ते आ जाते, अरबों खरबों कोई तादाद ही नहीं फरिश्तों की, सारी सारी मदद करना चाहते हैं इब्राहिम अलैहिस्सलाम की। लेकिन काम कैसे किया जाता है, सारे नहीं आ जाते, बल्कि किसी को अपना रिप्रेजेंटेटिव बनाते हैं, तो वो कौन बनेगा, जिब्राइल अलैहिस्सलाम, जो फरिश्तों के सरदार हैं। तो जिब्राइल अलैहिस्सलाम को इन सब ने नॉमिनेट करके भेजा कि आप जाकर के अल्लाह के खलील से पूछें कि जी क्या मैं आपकी मदद कर सकता हूँ, क्योंकि अल्लाह ने यही कहा है, जाओ जाके पूछो उनसे। तो वो आए और उनसे पूछा व्हाट कैन आई डू फॉर यू, कैन आई हेल्प यू, राइट। तो इब्राहिम अलैहिस्सलाम ने क्या जवाब दिया था कि क्या अल्लाह ताला को मेरे इस हाल का पता है। तो उन्होंने जवाब दिया, अच्छा उन्होंने अल्लाह ताला से पूछा अल्लाह को पता है, या खुद ही जवाब दे दिया होगा कि हाँ अल्लाह ताला को आपके हाल का पता है, ठीक है। तो जुमला जो है इस वक्त याद नहीं आ रहा, जो हदीस मुबारका में आता है कि इब्राहिम अलैहिस्सलाम ने कहा अगर आप में से किसी को याद हो तो आप हमारी मदद कर सकते हैं, कि बहुत जबरदस्त, हस्बी सुआली, क्या था वो? हस्बी सुवारी मा हुआ बिहाली, नहीं इल्मुहु बिहाली, हस्बी सुवाली इल्मुहु बिहाली, ठीक है, कि मेरे सवाल यानी जो तुम मुझे मदद का सवाल करने के लिए कह रहे हो ना, तो उसके लिए इतना ही काफी है कि उसको यानी अल्लाह रब्बुल इज्जत को मेरे हाल का पता है, राइट? अल्लाह रब्बुल इज्जत को मेरे हाल का पता है, मुझे तुमसे सवाल करने की जरूरत नहीं है। दैट इज इनफ फॉर मी, कि अल्लाह नोज माई कंडीशन, अल्लाह को पता है कि मैं किस हाल में हूं, ठीक है ना? यानी इब्राहिम अलैहिस्सलाम ने उस वक्त अपनी तवज्जो कामिलतन 100% अल्लाह ताला की तरफ करी हुई थी, है ना? इतनी ज्यादा कि दुनियावी असबाब, मटेरियल असबाब तो दूर की बात, रूहानी असबाब को भी मना कर दिया। रूहानी असबाब यानी फरिश्ते, उनसे भी अपने निगाह को हटा लिया और सिर्फ अल्लाह रब्बुल इज्जत की जात के ऊपर जमा लिया। ये होती है कामिल तौहीद, ठीक है ना, जो इब्राहिम अलैहिस्सलाम को हासिल थी, और ये इब्राहिम अलैहिस्सलाम की खासियत थी, ठीक है ना, बिल्कुल तौहीद कामिल। तो जब इस तरीके से उन्होंने जवाब दे दिया, तो फिर अल्लाह ताला ने हुक्म दिया, या नारू कूनी, ए नार ए आग हो जाओ बर्दन व सलामन, ठीक है ना? तो अब ये खुलासे तफसीर में लिखते हैं कि इन लोगों ने उनके साथ नहीं कि हमने आग को हुक्म दिया कि ए आग तू ठंडी और बेगजंद हो जा, सलामन मतलब कि नुकसान ना पहुंचाने वाली हो जा इब्राहिम के हक में, यानी ना ऐसी गर्म रहे कि जिससे जलने की नौबत आए, और ना बहुत ठंडी बर्फ हो जा कि उसकी ठंडक से तकलीफ पहुंचे, बल्कि मिसल हवाए मोतदल के बन जा, चुनाचे ऐसा ही हो गया। यानी जो जैसे होता है ना कि जब विंटर्स होती हैं और फिर जो समर्स होती हैं, तो विंटर्स जो एक्सट्रीम टेम्परेचर वाले इलाके होते हैं वहां पे विंटर्स भी बहुत ठंडी होती हैं और समर्स भी बहुत गर्म होती हैं, तो इन दोनों के दरमियान जो स्प्रिंग आती है ना, बहार, मौसम में बहार जो आता है, वो इतना मोतदल होता है कि बड़ा अच्छा लगता है उस वक्त, दिन में भी बहुत अच्छा लगता है, बाहर यानी रात में भी बहुत अच्छा लगता है, ठीक है, तो बिल्कुल ऑप्टिमल टेम्परेचर, ठीक है, जो कि हर चीज के लिए फिर बहुत फायदेमंद होता है, इंसानों को भी अच्छा लगता है, हत्ता के फूल और चीजें उगनी शुरू होती हैं उस मौसम के अंदर, तो ऐसी हवाए मोतदल के मिसल बन जा, तो ऐसे ही हो गया। और उन लोगों ने उनके साथ बुराई करना चाहा था, वह अरादु बिही कैदन, उन लोगों ने बहुत बुरा इरादा किया था, बहुत बुरी तदबीर करी थी इनके मुतालिक, यानी इब्राहिम अलैहिस्सलाम के, फजअलनाहुमुल अखसरीन, तो क्या हुआ कि जो हमने उन्हीं लोगों को नाकाम कर दिया कि उनका मकसूद हासिल ना हुआ, बल्कि और बिलअक्स हक्कानियत इब्राहिम अलैहिस्सलाम का ज्यादा सबूत हो गया, ठीक है, यानी इब्राहिम अलैहिस्सलाम की हक्कानियत साबित हो गई, ठीक है, उन लोगों की तदबीरें जो है वो नाकाम हो गई। अच्छा, अब यहां पर एक बहुत अजीब नुक्ता जो है ना, वो अल्लाह ताला ने आप लोगों की बरकत से इस फकीर के दिल में डाला है। अब सोच ही रहे हैं कि अभी इसको शुरू कर दें या आगे थोड़ा पढ़ने के बाद शुरू करें। तो अच्छा, इस वक्त खाली एक सवाल आपके साथ छोड़ करके ना फिर आगे बढ़ते हैं। वो सवाल क्या है कि ये जो नबी आते हैं दुनिया के अंदर, ये नबी क्या इंसानों को, इंसानों की तदबीरों को तोड़ने के लिए आते हैं? इंसानों की तदबीरों को तोड़ने के लिए आते हैं? क्या ये मकसद नबूवत होता है या किस लिए आते हैं? ये अगर आप यहाँ पे कुछ बता दें फिर आगे बढ़ते हैं। चल भाई, उन्होंने इंसानों ने प्लानिंग करी इनके खिलाफ, ठीक है ना, तो नबी का काम क्या होता है? इंसानों की प्लानिंग को नाकाम कर देना। वह अराद बिही कैदन फजअलनाहुमुल अखसरीन, है ना, इनकी प्लानिंग जो है वो नाकाम हो गई तो नबी कामयाब हो गए, इनकी प्लानिंग नाकाम हो गई नबी कामयाब हो गए, क्या ये काम होता है नबी का? इज दिस द गोल ऑफ नबूवत, हाँ या नहीं, चले यही जवाब दे दें, हाँ या नहीं। मौजजे दिखाना अल्लाह के, नहीं ये तो कोई जवाब ना हुआ। नबी का काम मौजजे दिखाना नहीं होता, नहीं ये नहीं होता, नहीं ठीक है ना। नबी का ये काम तो नहीं होता कि लोग तदबीरें करें और नबी आकर के उनकी तदबीरों को जो है नाकाम बनाते रहे, ठीक है ना। तो फिर क्या काम होता है नबी का? अब जवाब दें कि नबी का क्या काम होता है? अल्लाह पाक की पहचान कराते हैं, पहचान कराते हैं अल्लाह ताला, ठीक है बहुत अच्छा आपने जवाब दिया। अल्लाह ताला की पहचान कराएं, अल्लाह जी पहचान करवाते हैं, टू डिलीवर द मैसेज ऑफ अल्लाह। नबी का काम ये होता है टू डिलीवर द मैसेज ऑफ अल्लाह, अल्लाह ताला का पैगाम पहुंचाए इंसानों तक, ठीक है ना। और मकसद, मकसद क्या होता है पैगाम पहुंचाने का? क्या पोस्टमैन, डाकिया जिस तरह से पैगाम पैगाम पहुंचा देता है, तो इस ये इतना काम होता है बस नबी का पैगाम पहुंचा देना, अल्लाह का पैगाम पहुंचाना, अल्लाह की जात पर कामिल भरोसा करना। अच्छा, भरोसा करने के लिए नबी आते हैं, ये उनका बेसत का मकसद ही होता है, अल्लाह की जात पर कामिल भरोसा करना। ये तो सबका मकसद होता है भाई, मतलब ये तो खैर नबुवत का ये असल काम तो नहीं होता ना, ये तो यानी उस काम के लिए जिन चीजों की जरूरत होती है वो है कि भरोसा करेंगे तो फिर काम कर सकेंगे ना, दीन फैलाना। भाई नबी का काम ठीक है, इनका जवाब बिल्कुल सही है, अल्लाह ताला की पहचान करवाना, अल्लाह की गाइडेंस के साथ पैगाम पहुंचाना। भाई आसान अल्फाज में आप ये भी तो कह सकती है ना, आपके जवाब भी सही है, लेकिन अल्लाह के बंदों को अल्लाह से जोड़ना, अल्लाह के बंदों को अल्लाह ताला से जोड़ना, राइट, शिर्क से तौबा करवाना, कुफ्र से तौबा करवाना और तौहीद के ऊपर लोगों को लेकर के आना, ये होता है उनका मकसद। अब इस मकसद को अचीव कैसे करते हैं? अल्लाह का पैगाम पहुंचाते हैं, राइट, अल्लाह की किताब पहुंचाते हैं और इसके अलावा जो अल्लाह ताला ने उनको वही के जरिए से बातें बताई होती हैं वो बातें बताते हैं, ठीक है ना। अल्लाह ताला की पहचान करवाते हैं कि देखो तुम्हारा परवरदिगार कितना बड़ा है, तुम्हारा परवरदिगार तुम्हारे लिए क्या क्या कुछ करता है, तुम्हारा परवरदिगार राजिक है, कामिल है, कादिर है, ये है वो है, सब कुछ ये सब पहचान करवाते हैं। मकसद क्या अचीव करना चाहते हैं? मकसद ये अचीव करना चाहते हैं ना कि बंदे शिर्क से तौबा कर लें, है ना, ये है ना उनका गोल ऑफ लाइफ कि लोग शिर्क से कुफर से तौबा कर लें और तौहीद के ऊपर आ जाएं, अल्लाह ताला से जुड़ जाएं, राइट, अभी कटे हुए हैं अल्लाह से वो जुड़ जाएं अल्लाह से, ठीक है ना। ये होता है ना भाई मकसद नबी का, मकसद बयासत ये होता है, ठीक है ना। तो लोगों की तदबीरों को नाकाम बना देना, दुश्मनों की तदबीरों को नाकाम बना देना, ये तो असल मकसद तो ना हुआ, ये तो मकसद, ये भी तो एक यानी असल मकसद तक पहुंचने के लिए, हाँ ये एक रास्ते का मकसद है, यानी एक ट्रांजिशनरी मकसद है कि शैतान की तदबीरों को नाकाम बना देना। शैतान की तदबीर ये है कि बंदों को अल्लाह ताला से काटे, लोगों बंदों को जो है वो शिर्क में मुबतला करके रखे, कुफर में मुबतला करके रखे। तो शैतान की तदबीर को नाकाम बनाना ये तो ठीक है, नबी का एक मकसद है, लेकिन असल मकसद ये है कि बंदों को जोड़ना अल्लाह ताला से, तौहीद है ना भाई, कितनी दफा इस बात को मैं रिपीट करूँ, तो ये मकसद है, किसी को इसके ऊपर कोई और एतराज या कोई और इसके ऊपर ऑल्टरनेट पॉइंट ऑफ व्यू हो तो बता दें कि नहीं ये मकसद नहीं, हमने तो कुछ और मकसद सुना था नबी का, ऐसा है है ना भाई, यही मकसद है ना नबी का। अब इब्राहिम अलैहिस्सलाम अपने मकसद में कामयाब हुए जी, यानी ये जो मकसद है बंदों को अल्लाह से जोड़ना, तो कितने बंदे अल्लाह से जोड़े इब्राहिम अलैहिस्सलाम ने, कितने जोड़े थे ये तो पता होगा ना, वो अच्छा जो जोड़े थे वो भी इस वाक्य से पहले जुड़े हुए थे, इस वाक्य के बाद तो एक भी नहीं जोड़ा, है ना भाई, ये आपको बताना चाह रहे हैं। असल में बीवी सारा रजी अल्लाह ताला अन्हा तो पहले से मुसलमान हुई हुई थी, और जो जो लूत अलैहिस्सलाम थे इब्राहिम अलैहिस्सलाम के भतीजे वो भी पहले से मुसलमान हुए हुए थे, ये जो इब्राहिम अलैहिस्सलाम को इतनी बड़ी कामयाबी मिली कि उनका जो ये जो इरादा था इनको जला देने का, वो इरादा इनका खाक में मिल गया और इब्राहिम अलैहिस्सलाम जो है वो, तो भाई ये इब्राहिम अलैहिस्सलाम की असल कामयाबी तो नहीं हुई, ठीक है ना? तो क्या क्या फायदा हुआ भाई इतने बड़े ये सब कुछ करने का? तो हजरत ने लिखा यहाँ पर एक बात कि इब्राहिम अलैहिस्सलाम की हक्कानियत साबित हो गई। ये तो एक इंटेलेक्चुअल किस्म का जवाब है ना भाई, हक्कानियत साबित हो गई, फिलोसॉफिकल किस्म का सवाल है ये रियल रियलिस्टिक किस्म का को, यानी रियलिस्टिक किस्म की बात तो नहीं हो ना, ये तो एक फिलोसॉफिकल बात हो गई ना, हक्कानियत साबित हो गई। देन सो व्हाट, क्या करें अब इस हक्कानियत के साबित होने का, क्या करें इसके अचार अचार डालें इसका, है ना, क्या बनाएं इस हक्कानियत का? हम एक बंदा भी मुसलमान नहीं हुआ भाई, बात समझ में आ रही है क्या कहना चाह रहा हूं? ठीक है ना, अब आगे बढ़ते हैं, ठीक है ना? फिर उसके बाद मकसद के ऊपर आएंगे कि हम क्यों आपके सामने इस किस्म की बात कर रहे हैं इब्राहिम अलैहिस्सलाम के बारे में। तो आगे फरमाते हैं, वनत जैना लूतन इलल अर्दी अल्लती बारकना फीहा लिल आलम, और हमने इब्राहिम को और उनके बरादर ज्यादा यानी भाई बेटे कजा दुर्रल मंसूर अन इब्ने अब्बास, यानी इब्ने अब्बास की हदीस जो कि दुर्रल मंसूर किताब के अंदर मनकूल है, उसके मुताबिक लूत अलैहिस्सलाम उनके चचा उनके भाई के बेटे थे, भतीजे थे, ठीक है? तो लूत अलैहिस्सलाम को उन्होंने लूत अलैहिस्सलाम को कि उन्होंने बरखिलाफ कौम के इब्राहिम अलैहिस्सलाम की तस्दीक की थी, यानी ये मुसलमान हो गए थे लूत अलैहिस्सलाम। ताला ताला फआमना लहू लूत, यानी अल्लाह ताला ने कुरान मजीद में एक जगह जिक्र किया है लूत अलैहिस्सलाम के ईमान लाने का, मतलब जाहिर सी बात है लूत अलैहिस्सलाम जो है वो नबी है, लेकिन अल्लाह ताला ने कुरान में बताया कि हाँ आमना लहू लूत, यानी लूत इब्राहिम अलैहिस्सलाम के ऊपर ईमान लेकर के आ गए थे, और इस वजह से लोग उनके भी मुखालिफ और दरपे थे। तो अल्लाह ताला ने फिर इब्राहिम अलैहिस्सलाम और लूत अलैहिस्सलाम और बीवी आसिया सॉरी बीवी सारा रजी अल्लाह ताला अन्हा, तो उनको ऐसे मुल्क यानी शाम की तरफ भेज कर काफिरों के शर व ईजा से बचा लिया, ठीक है ना? यानी इनको फिर हुक्म हुआ अल्लाह ताला की तरफ से कि आप हिजरत कर जाएं, इराक में थे ये, इराक से हिजरत कर जाएं फर्दर वेस्ट, ठीक है ना, शाम की तरफ, जिसमें हमने दुनिया जहान वालों के लिए दुनिया जहान वालों के वास्ते खैर व बरकत रखी है। यानी शाम की जो सरजमीन है ना, जिसमें आज के दौर में ये जो जो उर्दुन और सीरिया का जो मुल्क है और फलस्तीन का जो मुल्क है, लबनान का जो मुल्क है, ये सारे के सारे जो है ना, ये ओवरऑल सरजमीन शाम कहलाती है। अब इस शाम के अंदर ये समझ लें ये सूबे हैं, यानी ये छोटे छोटे प्रोविंस, उर्दुन, ये उर्दुन भी कोई नया नहीं है कि भाई आज उर्दुन का नाम जो है वो इन्होंने एक कंट्री का नाम उर्दुन पर रख दिया, नहीं, ये उर्दुन भी पुराना नाम है, फलस्तीन भी पुराना नाम है, ठीक है? लेकिन ये सूबे थे शाम की जमीन के, ठीक है ना? तो शाम के अंदर फलस्तीन शामिल है, बैतुल मुकद्दस भी शाम के अंदर ही है, सही है? और वहां पर अल्लाह ताला ने बरकतें रखी हैं, यानी वहां का मौसम भी बड़ा मोतदल है, और यानी अजीब अल्लाह ताला की उसके ऊपर रहमतें हैं, और तो वहां पे अल्लाह ताला ने इनको पहुंचा दिया हुक्म करके कि हिजरत कर लो। तो दुनियावी भी कि हर किस्म के उम्दा फल फूल बकसरत पैदा होते हैं, और दूसरे लोग भी उससे मुंतफ़े हो सकते हैं, यानी नफा हासिल कर सकते हैं, और दीनी भी कि बकसरत अंबिया अलैहिस्सलाम वहां पैदा हुए, वो तो बाद में पैदा हुए, अभी तो इब्राहिम अलैहिस्सलाम वहां पहुंच रहे हैं, अंबिया तो बाद में आने शुरू हुए ना वहां पर। तो दुनियावी तौर पर अल्लाह ताला ने उस सरजमीन को ऐसा मौसम और ऐसे फल फूल वगैरह अता किए थे कि जिसकी वजह से दुनियावी बरकतें तो पहले से थी वहां पर, और दीनी बरकतें वो इब्राहिम अलैहिस्सलाम के पहुंचने के बाद जाहिर होना शुरू हुई वहां पर, ठीक है? जिनके शराए की बरकत दूर दूर आलम में फैली, यानी इनकी शरीयतें जो जो अंबिया यहाँ पर अल्लाह ताला ने भेजे हैं, तो मूसा अलैहिस्सलाम की बरकतें जो है वो यहूदियों की शक्ल में दुनिया के अंदर फैली, और ईसा अलैहिस्सलाम की बरकतें जो है वो ईसाइयों की शक्ल में दुनिया जहां में फैली, ठीक है? नबी अलैहिस्सलाम तो शाम में नहीं आए थे ना, نبی علیہ الصلوۃ والسلام تو بالکل ہی دوسری جگہ مکہ مکرمہ میں سرزمین عرب میں آئے تھے. تو یہاں پر تو ان لوگوں کی برکتیں پھیلیں, یعنی انہوں نے ملک شام کی طرف باذن الہی ہجرت فرمائی, ابراہیم علیہ السلام اور لوط علیہ السلام نے, ٹھیک ہے. اور ہجرت کے بعد ہم نے ان کو اسحاق جو کہ بیٹے تھے اور یعقوب پوتا عطا کیا, ٹھیک ہے نا. وَوَهَبْنَا لَهُ اسحاقَ وَيَعْقُوبَ نَافِلَةً, ٹھیک ہے, بطور پوتے کے ہم نے ان کو یعقوب علیہ السلام, لفظ نفل کی تشریح جو ہے وہ ہم جب ترجمہ کر رہے تھے تو اس پر بیان کر چکے ہیں کہ پوتے کو نفل کیوں کہا. تو اور ہم نے ان سب باپ بیٹے پوتے کو اعلیٰ درجے کا نیک کیا, ٹھیک ہے. وَكُلًّا جَعَلْنَا صَالِحِينَ, یعنی ابراہیم علیہ السلام کا تو ہو چکا سارا معاملہ, پتا ہے کہ وہ کتنے نیک تھے, اور یعنی اسحاق علیہ السلام تھے ان کو بھی اللہ تعالیٰ نے اپنا نبی بنا لیا, اور یعقوب علیہ السلام کو بھی نبی بنا لیا, اور آگے بھی یہ سلسلہ چلتا رہا. وَكُلًّا جَعَلْنَا صَالِحِينَ, ٹھیک ہے, صالحین. تو فرماتے ہیں کہ اعلیٰ درجے کی نیکی کا مصداق عصمت ہے جو بشریت میں خواص نبوت سے ہے, بس مراد یہ ہے کہ ان سب کو نبی بنا دیا, ٹھیک ہے نا. یعنی صالحین کا جو لفظ ہے نا, یہ یہاں پر نبوت کی طرف پوائنٹ کر رہا ہے کہ ان سب کو ہم نے نبی بنایا, اور ہم نے ان سب کو مقتدا بنایا. وجعلناہم ائمہ کا جو لفظ ہے وہ امام کی جمع ہے, اور امام کس کو کہتے ہیں, جو کہ لیڈر ہو, مقتدا, جس کی اقتداء کی جائے, جس کو فالو کیا جائے, ٹھیک ہے نا. تو امام کو مقتدا بھی کہتے ہیں, اور جو فالوورز ہوتے ہیں ان کو مقتدی کہتے ہیں. جیسے نماز کے اندر جو باجماعت نماز ہوتی ہے تو فالوورز جو ہوتے ہیں پیچھے وہ مقتدی کہلاتے ہیں, اور جو امام ہوتا ہے وہ مقتدا کہلاتا ہے, ٹھیک ہے. تو ہم نے ان لوگوں کو مقتدا بنایا, لیڈرز بنایا, ٹھیک ہے. یعنی دینی اعتبار سے تو لیڈر بنایا ہی, ان میں سے اکثر کو دنیاوی اعتبار سے بھی لیڈر بنایا, یعنی بادشاہ بھی بنایا. جیسے سلیمان علیہ السلام مشہور ہیں کہ وہ بادشاہ بھی تھے, داؤد علیہ السلام ان کے والد وہ بھی بادشاہ بھی تھے, ملک ہے نا, بادشاہ کا لفظ بھی ان کے لیے استعمال کیا گیا, ملک جس کو عربی میں کہتے ہیں. تو ان سب کو ہم نے مقتدا بنایا, جو کہ لوازم نبوت سے ہے کہ ہمارے حکم سے خلق کو ہدایت کیا کرتے تھے. یہدونا بامرنا, ہدایت کیا کرتے تھے یعنی راستہ دکھایا کرتے تھے, سیدھا راستہ دکھایا کرتے تھے, لوگوں کو بتایا کرتے تھے کہ اللہ سے جڑنا ہے تم نے تو یہ والا راستہ اختیار کرنا ہوگا, اور یہ سیدھا راستہ اللہ کے حکم سے دکھایا کرتے تھے. اپنے طور پر انٹلیکچوئل طور پہ دعوی نہیں کیا کرتے تھے کہ مجھے اب یہ سوچ رہی ہے کہ میں اس طریقے سے لوگوں کو اللہ کی طرف بلانا شروع کر دوں تو چلو جی اس طرح بلانا شروع کر دیا, رائٹ. جیسے آج کل بہت زیادہ لوگ اپنے حساب سے اپنے سوچ کے مطابق جو ہے نا وہ ٹویٹر کے اوپر دعویٰ کرنا شروع کر دیتے ہیں. ہم نے بہت سنا, الحمدللہ یہ آجز تو ہے ہی نہیں ٹویٹر کے اوپر, لیکن ٹویٹر کے اوپر چینل بنایا اور بس دعویٰ شروع کر دی گئی. کسی نے جو ہے وہ یوٹیوب چینل بنایا اور دعویٰ شروع کر دی بھائی لوگوں کو جو ہے وہ اسلام کی طرف بلانا, ٹھیک ہے نا. دعویٰ یعنی دعوت دینے کا یہ طریقہ نہیں ہے, ٹھیک ہے نا. اس طریقے سے جب ہم دعوت دینا شروع کر دیتے ہیں نا تو پھر ہم دوسروں کو تو کیا فائدہ پہنچانا, اپنا ہی نقصان کر لیتے, ٹھیک ہے نا. اس وجہ سے دعوت کا جو کام ہے نا, یہدونا کا لفظ اس کے لیے یہاں پر استعمال ہوا, ٹھیک ہے نا. تو اس کے لیے لازمی ہے بے امرنا, کہ اللہ تعالیٰ کی طرف سے کوئی حکم کرنے والا ہو, ٹھیک ہے نا, اس کے حکم کے اوپر انسان دعوت کا کام شروع کرے. سیلف پروپلڈ قسم کی دعوت نہ ہو, سیلف موٹیویٹڈ قسم کی دعوت نہ ہو. سیلف موٹیویٹڈ جو دعوت ہوتی ہے نا تو اس میں پھر سیلف غالب آ جاتا ہے. سیلف کیا چیز ہوتی ہے بھائی, سیلف کو کیسے ترجمہ کرتے ہیں, نفس, ٹھیک ہے نا. نفس غالب آ جاتا ہے ایسی دعوت کے اوپر جو ہم سیلف پروپلڈ قسم کی کر رہے ہوتے ہیں بغیر اپنے بزرگوں کی حکم کی, ٹھیک ہے نا. تو اس سے ہمیں بچنا چاہیے کیونکہ جو سیلف ہوتا ہے نا, یعنی نفس, یہ نفس جو ہوتا ہے نا اس کی اللہ تعالیٰ نے کیا تعریف فرمائی ہے اِنَّ النَّفْسَ لَأَمَّارَةٌ بِالسُّوءِ، یہ جو نفس ہوتا ہے نا یہ تو گناہ کی طرف دعوت دیتا ہے. تو سیلف پروپیلڈ دعوت جو ہوگی نا پھر وہ دعوت جو ہوگی وہ پھر گناہ کی دعوت بن جاتی ہے اور وہ گمراہی کی طرف لوگوں کو لے جانا شروع کر دیتی ہے. حتیٰ کہ جو دعوت دینے والا ہوتا ہے وہ خود ہی جو ہے وہ گمراہی بھائی، یا تو کیونکہ اس کو صحیح ابھی علم ہے نہیں، اس کے عقائد ابھی پکے ہیں نہیں، اس کا عمل بھی ابھی تک اتنا اچھا نہیں ہوا ہے، تو اب یہ لوگوں کو اس چیز کی طرف کیسے دعوت دے جو اس کے پاس خود نہیں ہے نا، خود اس کے عقائد ابھی تک کچے ہیں، خود اس کا عمل ابھی تک کچا ہے، تو یہ کیسے اس طرف دعوت دے سکتا ہے جو اس کے پاس خود نہیں ہے؟ ٹھیک ہے نا. تو ایک تو یہ ہوگا کہ اس کی جو دعوت ہوگی وہ دعوت کے اندر ہی نقص ہوگا، ٹھیک ہے. اور دوسری بات کیا ہوگی کہ اگر یہ جو دعوت دے رہا ہے تو اگر دعوت کے کانٹینٹ میں نقص نہ بھی ہوا، دعوت کے کانٹینٹ میں نقص نہ بھی ہوا، لیکن جب یہ لوگوں کو دعوت دے گا اور لوگ تو سن لیتے ہیں، یعنی فالوورز تو مل ہی جاتے ہیں. آپ یوٹیوب کے اوپر جا کر کے کوئی چینل بنا دیں، میرے خیال میں چند دنوں میں نا آپ کو ہزاروں فالوورز، ہزاروں لائکس ملنا شروع ہو جاتی ہیں. جس چینل کو جا کر کے دیکھو چاہے کتنے ہی واہیات قسم کی چیز ہو اس کے اوپر، ہے نا، اس کے جو لائکس لکھے ہوتے ہیں وہ 420,000 لائکس، 420,000 لائکس، ہے نا، وہ 420 ہی ہو رہی ہوتی ہے، لیکن بہرحال آپ کو ہزاروں لاکھوں فالوورز جو ہے نا وہ یوٹیوب کے اوپر آسانی سے مل جاتے ہیں. بھائی کیسے مل جاتے ہیں یوٹیوب کے اوپر، کیسے مل جاتے ہیں اتنے زیادہ فالوورز؟ کیا وہ سارے لوگ آپ کے مرید ہوتے ہیں جو آپ کو یوٹیوب کے اوپر فالو کرنا شروع کر دیتے ہیں؟ وہ آپ کے مرید ہوتے ہیں کیا؟ وہ آپ کے شاگرد ہوتے ہیں کیا؟ نہیں، وہ نہ آپ کے شاگرد ہوتے ہیں نہ وہ آپ کے مرید ہوتے ہیں. وہ کیا ہوتے ہیں؟ یہ وہ ہوتے ہیں، اچھا چلیں یہ بتائیں ذرا اپنا تصور، جن لوگوں کو پتا ہے نا یہ یوٹیوب وغیرہ کیا ہوتا ہے، تو وہ بتائیں کہ یہ جو آپ یوٹیوب کے اوپر چینل بناتے ہیں اور چینل کے اوپر ہزاروں بلکہ ہنڈریڈ آف تھاؤزنڈ آف لائکس آپ کو نظر آتے ہیں فلانے چینل کے اوپر، ہنڈریڈ آف تھاؤزنڈ آف لائکس، تو یہ کون لوگ ہوتے ہیں؟ یہ بتائیں. یہ اس چینل کو فالو کرنے والے لوگ ہوتے ہیں کیا جو کہ فالوورز کی لسٹ میں اپنا نام لکھوا دیتے ہیں؟ کیا واقعی یہ فالوورز ہوتے ہیں؟ کیا واقعی یہ اس چینل کے جو بھی صاحب ہیں جو اس چینل کے اوپر اپنی بات کر رہے ہیں، کیا یہ ان کے مرید ہوتے ہیں؟ کیا یہ ان کے شاگرد ہوتے ہیں؟ کیا یہ ان کے مقتدی ہوتے ہیں؟ ہاں یا نہ؟ چلے ہاں یا نہ میں تو جواب دے سکتے ہیں نا بھائی، نہیں. تو پھر یہ کیا ہوتے ہیں؟ یہ کیسے آ جاتے ہیں اتنے سارے؟ چلے نہیں کا جواب مل گیا، جزاک اللہ کم اللہ. تو پھر یہ کیسے آ جاتے ہیں؟ ایسا کیوں ہوتا ہے کہ یہ سوال تو بالکل ہی آپ نے ذرا ڈفرینٹ کر لیا ہے، اس کو ذرا آپ، یہ بہت آپ نے اہم سوال لکھا ہے انہوں نے ڈائریکٹ میسج میں، لیکن اس کو پھر آپ بعد میں کیجئے گا، ٹھیک ہے، کیونکہ ابھی ذرا اس بات کو مکمل کرنا بہت ضروری ہے. بٹ دیٹس اے ویری امپورٹنٹ کوشچن جو آپ نے کیا. جب انہیں کانٹینٹ اچھا لگتا ہے، دے آر اونلی ویورز. بھائی انٹرنیٹ سپر ہائی وے جو ہے نا، انٹرنیٹ سپر ہائی وے، اس سپر ہائی وے کے اوپر لوگ چل رہے ہیں، بڑی تیزی کے ساتھ اپنی گاڑیاں دوڑا رہے ہیں، چل رہے ہیں، جس کو سرفرز کہتے ہیں. یہ سپر ہائی وے جو ہے نا انٹرنیٹ کی، یہ ایسی بھی نہیں ہے کہ لوگ اس کے اوپر اپنے پیدل اپنے پیر سے چل رہے ہیں، یہ بہت تیز ہائی وے ہے. یہ تو اسی وجہ سے نا انٹرنیٹ کے اوپر جو لفظ استعمال کیا جاتا ہے نا سپر ہائی وے کے اوپر، سرفرز استعمال کیا جاتا ہے. سرفرز، سرفرز جو ہوتے ہیں نا وہ کیا ہوتے ہیں، جو سمندر کی ویوز ہوتی ہیں نا ان کے اوپر اپنا ایک بورڈ سا ہوتا ہے ان کا، کیا کہتے ہیں اس کو، اس بورڈ کے لیے خاص نام ہوتا ہے، سرف بورڈ ہی کہتے ہیں اس کو. سرف بورڈ پہ کھڑے ہو کر کے نا لہروں کے اوپر جو ہے نا وہ سرفنگ کر رہے ہوتے ہیں بہت تیزی کے ساتھ، ٹھیک ہے نا. اب یہ جو سرفرز ہوتے ہیں نا، یہ لہروں کے خالی اوپر اوپر ہوتے ہیں، یہ اندر کوئی تھوڑی سوئمنگ کو تھوڑی کر رہے ہوتے ہیں. یہ بات سمجھ میں آ رہی ہے، سرفرز کا کانسیپٹ سمجھ میں آتا ہے؟ کبھی آپ نے شاید دیکھا ہو एक वो शेविंग क्रीम होती है, उस शेविंग क्रीम के ऊपर ना एक सर्फर की तस्वीर बनी हुई होती है, वो सर्फर बेसिकली समंदर की लहर के ऊपर जो है ना एक बोर्ड के ऊपर सवार होता है, ठीक है ना। तो ये जो सर्फर होता है ना जो कि लहर के ऊपर रहता है, ये लहर में डाइव नहीं कर रहा होता, ये स्विमिंग नहीं कर रहा होता, ये गोता नहीं लगा रहा होता, ये तो ऊपर ऊपर सुपरफिशियल ऊपर ऊपर होता है खाली। तो इंटरनेट के ऊपर जो लोग होते हैं ना, ये सिर्फ बिल्कुल ऊपर ऊपर रहते हैं, ये इनके पास इतना वक्त नहीं होता कि ये गहरे जाएं, मामले की गहराई तक पहुंचें, मामले को समझें, सीखें और फिर बाकायदा शागिर्द बन जाएं, बाकायदा मुरीद बन जाएं, अपनी इस्लाह के लिए संजीदा हो जाएं। नहीं, ऐसा नहीं होता। ये लोग तो बस सर्फ कर रहे होते हैं, किसी ने उनको बता दिया फलाना चैनल है, उधर चले गए, राइट, उधर क्लिक कर लिया, क्लिक करके फिर उनको सामने लाइक का बटन नजर आया, उधर लाइक के बटन के ऊपर क्लिक कर दिया, राइट, क्लिक कर दिया। अब क्लिक करने से क्या हुआ कि वो जो यूट्यूब चैनल है उसके लाइक्स की तादाद बढ़ गई, तादाद तो बढ़ गई ना भाई क्लिक करने से, लेकिन ये बंदा जो है जिसने क्लिक किया है, ये बंदा कोई उसका बाकायदा फॉलोअर तो नहीं बना ना, राइट। अब जिसका जो यूट्यूब चैनल है वो समझ रहे हैं मेरे फॉलोअर्स बढ़ गए, लेकिन फॉलोअर कोई नहीं बढ़े, बिकॉज वो तो जिस तरह आपको फॉलो आपके चैनल पे आके उसने लाइक का क्लिक कर दिया है, पता नहीं कितने हजारों दूसरे चैनल्स के ऊपर जाकर के उसने लाइक का क्लिक किया हुआ होगा, आपको क्या पता। तो वो आपका कोई डेडिकेटेड स्टूडेंट वो थोड़ी है, आपसे कोई फायदा कोई थोड़ी उठा रहा है, लेकिन आपको धोखा लग रहा है कि देखो मुझसे जो है ना वो हजारों लोग फायदा उठा रहे हैं, हजारों मेरे फॉलोअर्स हैं दुनिया जहान के अंदर जो है ना, मेरे फॉलोअर्स जो है वो अमेरिका में भी हैं, ऑस्ट्रेलिया में भी हैं और न्यूजीलैंड में भी हैं और जो है वो यूरोप में भी हैं और इंडिया में भी हैं और पाकिस्तान में भी हैं। अरे भाई, ये जो लोग फॉलोअर्स हैं ना आपके, ये फालतू किस्म के लोग हैं, दे हैव नथिंग बेटर टू डू इन देयर लाइव्स, इनको जिंदगी में कुछ करने की तौफीक नहीं है, ये सिर्फ इंटरनेट के ऊपर सर्फिंग करते हैं, दैट्स ऑल दे डू, ये किसी काम के लोग नहीं है। तो कहने का मकसद क्या कि ये जो इंटरनेट के ऊपर आप दावा कर रहे हैं ना, यूट्यूब के जरिए से, ट्विटर के जरिए से, आप बेसिकली सिर्फ अपने आप को धोखा दे रहे हैं, आप अपने आप को धोखा दे रहे हैं कि आप बड़े जबरदस्त जो है ना वो दीन की दावत का काम कर रहे हैं और देखो हजारों लाखों लोग जो है ना वो आपको फॉलो कर रहे हैं, हालांकि ऐसा है नहीं। इनमें से चंद होंगे जो कि थोड़ा बहुत आपसे एंगेज होंगे, सवाल वाल पूछ लेंगे, बहुत थोड़े से, या वो भी ना हो, वो भी बस ऐसे ही यू नो पैसिंग में आकर के आपसे कुछ पूछ लिया, आपको कोई मैसेज भेज दिया, राइट, वो कितने तादाद में होंगे, फ्यू हंड्रेड, बहुत ज्यादा से ज्यादा बहुत मकबूल हो गया तो फ्यू हंड्रेड, वो भी नहीं होते, वो भी जिस तरह आपको मैसेजेस भेज रहे होते हैं इस तरह हजारों और लोगों को भी मैसेजेस भेज रहे होते हैं, राइट। तो दावत देने वाला अगर सही काम कर भी रहा है ना, यानी अकीदा सही आगे प्रमोट कर रहा है और सही जो है वो इबादत और सही दुआएं और सही सब कुछ आगे बता भी रहा है, अगर सही बता भी रहा है, यानी ये बाकायदा इसने पढ़ लिख करके ये सारी चीजें सही सही सीख ली है, तो ये जो कर रहा है ना इंटरनेट के ऊपर दावा, ये दावा जो है ना इसका कोई फायदा नहीं हो रहा किसी को फायदा नहीं हो रहा इस दावत का, बल्कि इसको ज्यादा नुकसान हो रहा है, क्योंकि ये धोखे में मुबतला हो रहा है, दावत देने वाला धोखे में मुबतला हो रहा है और इसके अंदर जो है ना तकब्बुर बढ़ रहा है, धोखा बढ़ रहा है, उजब बढ़ रहा है, राइट, अपने आप से मोहब्बत बढ़ रही है, ये देखो मैं कितना अच्छा काम कर रहा हूं, देखो मैं कितना मकबूल हो गया हूं, मेरे कितने फॉलोअर्स बन गए। ये सब उस वक्त होता है जब हम अपने सेल्फ प्रोपेल्ड दावा का काम करना शुरू कर देते हैं, है ना, अपने जज्बात के हिसाब से करना शुरू कर देते हैं, है, बड़ा मुझे दीन का दर्द हो गया है मेरे पेट के अंदर इस वक्त, है ना, मेरे जिगर में, सारे जहां का दर्द मेरे जिगर में है, तो मैं जी दावत का काम करूंगा तो बड़ा दीन को फायदा हो जाएगा इससे, है ना। ये तरीका है ही नहीं दावत करने का, दावत देने का ये तरीका है ही नहीं, मकबूलियत तो मिल जाती है, कबूलियत नहीं मिलती इस रास्ते के ऊपर। ठीक है ना, तो हमें तौबा कर लेनी चाहिए इस किस्म के बेवकूफी के कामों से जिनके अंदर हम सिर्फ अपना वेस्ट टाइम वेस्ट कर रहे हैं और शायद दूसरों का भी टाइम वेस्ट कर रहे हैं, ठीक है। और हमें जो अंबिया का तरीका है ना दावत देने का, जो कि हमारे मशाइख ने अंबिया से इनहेरिट किया है, हमें उस तरीके से दावत का काम करना है जिसके अंदर सबसे पहले ये होता है कि हम अपनी इस्लाह उनकी निगरानी में अपनी इस्लाह करवाते हैं और फिर उनके हुक्म के ऊपर हम आगे बात करते हैं किसी से अगर करते हैं। ये है काम, ये है तरीका दावत का, ठीक है। तो यहदूना भी अम्रिना, वो हिदायत करते थे हमारे हुक्म से, ठीक है ना। वअहिना इलैहिम फ़िअल अलखैरात, और हम उनकी तरफ वही करते थे नेकियों के कामों की का हुक्म करते थे, यानी वही करते थे। तो एक मैं जरा इसको मुकम्मल करूँ पढ़ के, फिर आपका मैसेज देखता हूँ कि वो हमारे हुक्म से खल्क को हिदायत किया करते थे जो कि मनासिब नबूवत से है, और हमने उनके पास नेक कामों के करने का और खुसूसन नमाज की पाबंदी का और जक़ात अदा करने का हुक्म भेजा, यानी अवहैना हुक्म भेजा हमने, वही करी उनके ऊपर, ठीक है। फेलल खैरात, खैरात जो है वो नेक काम हो गए, और इकाम सलात यानी नमाज को कायम करना, और इता जक़ात, जक़ात को अदा करना, यानी ये हुक्म भेजा कि इन कामों को किया करो। और वो हजरात हमारी खूब इबादत किया करते थे, वकानू लना आबिदी, ठीक है, यानी उनको जो हुक्म हुआ था उसको अच्छी तरह से बजा लाते थे, यानी इबादत करते थे। क्या मतलब क्या, देखिए हजरत थानवी रहमतुल्लाह ने इबादत की क्या तफसीर लिखी है, इबादत की तफसीर क्या लिखी, जो हुक्म होता था उसको अच्छी तरह बजा लाते थे, ये नहीं कि मुसल्ले बिछाते थे और धना धन सजदे करते रहते थे, टकाटक सजदे करते रहते थे, ये हो गई इबादत। नहीं, इबादत जो है वो नमाज का नाम नहीं है, इबादत है हुक्म बजा लाना, ठीक है ना। अपनी मर्जी से नमाज पढ़ोगे ना वो इबादत नहीं होगी, इबादत तो उस वक्त बनेगी तुम्हारी नमाज जब वो हुक्म के तहत होगी, ठीक है ना, और मेरे हुक्मों का लिहाज करते हुए होगी, तब वो इबादत बनेगी, वरना इबादत नहीं बनेगी, ठीक है। तो इबादत की तारीफ हमें पता होगी तभी तो हम बंदे बनेंगे, हमारा मकसद है जिंदगी क्या है, अल्लाह ताला की बंदगी, और पता ही नहीं कि बंदगी क्या चीज होती है, तो कैसे मकसद है जिंदगी हम पूरा करेंगे भाई, जब पता ही नहीं उसका तारीफ क्या होती है हमें, ठीक है ना। तो इस वजह से इबादत की तारीफ सीखना हर मुसलमान के ऊपर फर्ज हो गया, क्योंकि यही तो उसकी जिंदगी का मकसद है, ठीक है। जो नए लोग हैं उनके लिए बात हो गई, जो पुराने लोग हैं उनके लिए रिमाइंडर हो गया, क्योंकि ये बात बहुत ज्यादा हमारे यहाँ होती है कि इबादत असल में है क्या चीज। बस सालिहीन में कमाल नबूवत की तरफ, अब हजरत थानवी रहमतुल्लाह अलैह जो है ना वो अपनी जबरदस्त हिकमत और अपनी गहराई बयान फरमा रहे हैं, अजीब तरीके से यानी उसका इजहार कर रहे हैं कि जो अल्लाह ताला ने लफ्ज यहाँ पे सालिहीन इस्तेमाल किया ना, तो सालिहीन का जो लफ्ज है इसमें कमाल नबूवत की तरफ इशारा है, ठीक है ना। क्योंकि नबी जो होता है ना वो सालेह होता है, सालेह का मतलब क्या, गुनाहों से बचने वाला, ठीक है ना। ऊपर जैसे लिखा था ना कि मासियत से बचना, ठीक है, क्या था, आला दर्जे की नेकी का मिस्ताक इस्मत है, यानी नेक बंदा की तारीफ क्या होती है, गुनाहों से बचना, यह है नेकी की तारीफ, ठीक है। फराइज अदा करना ये भी गुनाहों से बचना है, अगर आप नमाज नहीं पढ़ेंगे तो गुनाह हो जाएगा ना, तो नमाज पढ़ना ये गुनाह से बचना है, जकात देना ये गुनाह से बचना है, ठीक है। अगर आप नमाज नहीं पढ़ेंगे तो गुनाह हो जाएगा, जकात नहीं देंगे तो गुनाह हो जाएगा, रोजा नहीं रखेंगे तो गुनाह हो जाएगा। अच्छा, अगर आप तहज्जुद नहीं पढ़ेंगे, मैं आपको तहज्जुद से रोक नहीं रहा, ये बिल्कुल भी ये मत समझें, जो तहज्जुद पढ़ती है वो जरूर पढ़ें, लेकिन समझाने की खातिर, जैसे इशराक, जने तहज्जुद छोड़ दें, इशराक, इशराक अगर आप नहीं पढ़ेंगे तो क्या होगा, अगर नहीं पढ़ेंगे इशराक तो क्या होगा, गुनाह होगा। अच्छा, अगर आप जो है वो सच नहीं बोलेंगे तो क्या होगा, गुनाह होगा ना, ठीक है। तो सच बोलना फर्ज हुआ ना, जिस तरह से नमाज पढ़ना फर्ज है, सच बोलना फर्ज है, झूठ से बचना फर्ज है, ठीक है। तो फराइज जो है ना ये अदा करना, ये होती है नेकी, नेकी की ये तारीफ है, ठीक है। तो सालिहीन का जो लफ्ज अल्लाह ने इस्तेमाल किया कमाल नबूवत की तरफ, क्योंकि जो 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 नबी होता है
اس کی زندگی میں زیرو گناہ ہو گئے، زیرو گناہ. تو یہ ہے کمال نبوت، ٹھیک ہے نا، صالحین. بہرحال یہ آگے بڑھتے ہیں کہ اوحینا الیہم الیہم فعل الخیرات کا جو لفظ اللہ تعالیٰ نے استعمال کیا، عصمت کا مطلب ہے گناہوں سے پاکیزگی، ٹھیک ہے نا، معصوم، معصوم بھائی عصمت سے ہی نکلا. معصوم اس شخص کو کہتے ہیں جو کہ گناہ نہیں کر سکتا، تو عصمت جو ہے وہ گناہوں سے پاکیزگی، ٹھیک ہے. تو اوحینا الیہم فعل الخیرات کا جو لفظ اللہ تعالیٰ نے استعمال کیا، تو اس میں کمال علم کی طرف اشارہ ہے. یعنی اللہ تعالیٰ جس کو ڈائریکٹ وحی کرتے ہیں، اور وحی جو ہے وہ سب سے زیادہ بڑا علم کا سورس ہے، ٹھیک ہے نا، تو اس میں کمال علم، یعنی ان کے پاس سب سے زیادہ علم ہوتا ہے. علم کے دوسرے ذریعے کیا ہیں؟ ایک تو ہو گیا نا وحی، جو کہ اللہ کی طرف سے براہ راست علم آ رہا ہے کسی کے پاس، اس کو وحی کہتے ہیں، ٹھیک ہے نا. دوسرے سورسز کیا ہوتے ہیں؟ مشاہدہ، آپ خود جو ہے نا وہ آبزرو کرتے ہیں چیزوں کو، تو اس سے آپ کو علم ملتا ہے. لیکن یہ جو علم ہے یہ آپ کے ذاتی مشاہدے کی بنیاد پر ہے، جو کہ ریسٹرکٹڈ ہے، لمیٹڈ ہے. جتنا آپ کا ایکسپوجر ہوگا چیزوں سے، اتنا ہی آپ اس کو مشاہدہ کر سکتے ہیں نا. آپ جو ہے وہ یہاں بیٹھے بیٹھے جو ہے وہ کہیں ایسی جگہ جا کے تو مشاہدہ نہیں کر سکتے نا، جہاں پہ آپ ہیں ہی نہیں. تو مشاہدے والا جو علم ہوتا ہے نا، یہ بہت لمیٹڈ ہوتا ہے، ٹھیک ہے نا. اس کے علاوہ علم ایک اور بھی ہوتا ہے کہ آپ کچھ تجربے بھی کر رہے ہوتے ہیں، تو تجربے والا علم، یعنی آپ نے ایکسپیریمنٹس کیے، فلانی چیز کو فلانی چیز کے ساتھ ملایا تو ایک نئی چیز بن گئی، آپ کا علم بڑھ گیا کہ اچھا جب ان دونوں چیزوں کو اتنی تناسب میں ملایا جائے تو یہ چیز بن جاتی ہے، یہ علم ہو آپ کو حاصل ہو گیا. تو اس کو تجرباتی علم کہتے ہیں، یعنی آپ نے باقاعدہ کچھ کیا. مشاہدے میں صرف جو ہے نا وہ آپ دیکھ رہے تھے، کچھ کر نہیں رہے تھے، بس دیکھ رہے تھے، سن رہے تھے، اور تجربے کے اندر آپ کر بھی رہے تھے کوئی چیز. تو اس سے بھی علم حاصل ہوتا ہے، اس سے بھی علم حاصل ہوتا ہے، ٹھیک ہے. لیکن یہ بھی لمیٹڈ، کیونکہ آپ اپنی زندگی میں کتنے کام کر سکتے ہیں، کتنے تجربے کر سکتے ہیں، تھوڑے سے ہی تجربے کر سکتا ہے ایک انسان. تو تجرباتی علم بھی محدود اور مشاہداتی علم بھی انتہائی محدود. لیکن جو وحی والا علم ہوتا ہے، یہ اللہ رب العزت کی طرف سے جو آ رہا ہوتا ہے، چاہے وہ بلا واسطہ آئے نبیوں کے پاس، بلا واسطہ ڈائریکٹ، اور جو نبیوں کے بعد والے لوگ ہوتے ہیں جو کہ نبیوں سے سیکھ رہے ہوتے ہیں، ان کے پاس بالواسطہ، لیکن ہوتا تو وہ بھی وحی کا ہی علم ہے نا. جو کہ صحابہ کے پاس آیا، جو کہ علماء اور مشائخ کے پاس آیا، وہ بھی تو وحی کا ہی علم ہے نا، ٹھیک ہے نا. تو کمال علم نبیوں کا یہ وحی کی وجہ سے ہوتا ہے. اور آگے جو فرمایا، کانو لنا عابدین، یہ عبادت کرنے والے تھے ہماری، یعنی ہمارے حکموں کو ماننے والے تھے، حکموں پر عمل کرنے والے تھے. تو یہ کمال عمل کی طرف اشارہ ہے، ٹھیک ہے نا. یعنی کوئی ہمارا ایسا حکم نہیں ہوتا تھا کہ جس کے اوپر یہ عمل نہ کریں. تو بہترین عمل یہ نبیوں کا ہو گیا. اور ائمت یہدونا کا جو لفظ اللہ نے استعمال کیا کہ ان کو ہم نے امام بنایا، جو کہ ہدایت کرتے تھے لوگوں کو، اس میں دوسروں کی ہدایت و تربیت کی طرف اشارہ کافیہ ہے. یعنی کافی شافی اشارہ اس کے اندر یہ ہے کہ جی یہ تبلیغ کا بھی کام کیا کرتے تھے، ٹھیک ہے، دوسروں کی تبلیغ. تو اب یعنی خود بھی پرفیکٹ کمال نبوت، یعنی نافرمانی سے بالکل پاک، کمال علم یعنی وحی کا علم ان کے پاس، جو اللہ تعالیٰ بتاتے تھے سب ان کو پتا ہوتا تھا، ٹھیک ہے نا. اور کمال عمل کہ یہ خالی علم حاصل نہیں کیے جا رہے بلکہ عمل بھی کر رہے ہیں اس کے اوپر. اور پھر کمال دعوت یعنی جو اللہ کے بندے ہیں ان کو بھی جوڑنے کا کام کر رہے ہیں اللہ تعالیٰ سے، ٹھیک ہے. تو یہ کیا چیز ہے؟ کافیہ کا معنی کافی ہونا، سفیشنٹ، جی، ٹھیک ہے نا. کافی اشارہ موجود ہے ان الفاظ کے اندر، ان کمالات کی طرف کافی شافی اشارہ موجود ہے، سفیشنٹ، ٹھیک ہے. تو اب یہ سب جو ہے یہ کیا تھا اللہ تعالی کا، دیکھیں. اب ہم آتے ہیں واپس، اگرچہ کہ ٹائم ذرا اوور ہو چکا ہے، لیکن آج کا ذرا ویسے بھی رمضان المبارک آنے والا ہے تو یہ والی کلاس تو ختم ہی ہو جائے گی. رمضان المبارک میں الگ ایک تفسیر کا پروگرام چلتا ہے، تو
खुल करके बात कर लें। तो इब्राहिम अलैहिस्सलाम के बारे में हमने आपको अभी थोड़ी देर पहले बताया था कि जो नबियों का असल मकसद होता है वो तो अल्लाह के बंदों को अल्लाह ताला से जोड़ना होता है, ठीक है ना, मुसलमान बनाना, कुफर से शिर्क से तौबा करवाना। और इब्राहिम अलैहिस्सलाम जो हैं तो वो तो नाऊज बिल्ला सुम्मा नाऊज बिल्ला बात समझाने की खातिर, क्योंकि ये एक इल्म की क्लास है, ठीक है, तो बात समझाने की खातिर बजाहिर ऐसा लगता है कि इब्राहिम अलैहिस्सलाम तो उस मकसद को अचीव ही नहीं कर सके, क्योंकि इनके ऊपर तो लोग मुसलमान ही नहीं हुए, ठीक है ना। बाद में भी कोई ऐसा नहीं है जिक्र कि इब्राहिम अलैहिस्सलाम की बड़ी सी एक जमात बन गई थी और वो उनके साथ जो है वो फलाने काम किया करते थे और इबादत किया करते थे, वो क्या करते थे, नहीं, इब्राहिम अलैहिस्सलाम का तो इस तरह कोई जिक्र ही नहीं है। इब्राहिम अलैहिस्सलाम का सारा तस्करा किया है, यहाँ से यहाँ जो है वो आग में फेंकने की कोशिश की गई, अब जो वहां से अल्लाह ताला ने उनको बचा लिया, फिर वहां से जो है ना वो हिजरत करके शाम आ गए और शाम से भी आगे चलते गए, शाम तो पहुंच गए, फिर उसके बाद वहां से आगे जो है वो मिस्र चले गए, फिर मिस्र के अंदर जो है वो वाले वाकयात हुए कि बादशाह जो था वो बड़ा सख्त बादशाह था, वो जो है वो औरतों को जो है वो पकड़ लिया करता था, तो अम्मा सारा रज़ी अल्लाह ताला अन्हा को उन्होंने को उसने जो है वो पकड़ने की कोशिश करी, और वो सारा वाक्य है इब्राहिम अलैहिस्सलाम का, ठीक है ना। फिर उस वाक्य में अल्लाह ताला ने कामयाबी अता फरमाई, फिर जो है वो अम्मा हाजरा जो है वो इनको बादशाह ने अपनी बेटी जो है वो सारा रज़ी अल्लाह ताला अन्हा को दे दी कि जी ये आपकी बांदी है, यानी हाजरा रजी अल्लाह ताला अन्हा, फिर उनको लेकर के वापस शाम में आ गए। और फिर उसके बाद हुक्म होता है कि जी अब आप चले जाए मक्का मुकरमा, वहां पे जाकर के जो है ना वो अपने बीवी जो हाजरा रजी अल्लाह ताला अन्हा से फिर शादी हो गई थी, तो उनको और उनके बेटे जो इस्माइल अलैहि सलाम थे उनको छोड़ करके आ जाए, वो इब्राहिम अलैहि सलाम वहां पे छोड़ करके आ गए भाई। फिर कुछ अरसे 14 साल के बाद जो है ना फिर वो इसहाक अलैहि सलाम पैदा हो गए, और फिर जो है वो यानी उससे बल्कि थोड़े दिन पहले की बात है कि काबतुल्लाह की तामीर करके आ गए। वो बंदे कहाँ मुसलमान हो रहे हैं, अल्लाह के बंदे शिर्क के से तौबा, उनका तो कोई जिक्र ही कोई नहीं, हर वक्त तो सफर के अंदर है इब्राहिम अलैहिस्सलाम, ठीक है ना। तो अपना मकसद तो बजाहिर कोई पूरा नहीं हो रहा, लेकिन अल्लाह ताला ने ना इस बात का जवाब दिया यहाँ पर, ठीक है ना। क्या जवाब दिया है कि देखो इब्राहिम को जो हमने कामयाबी अता फरमाई है ना, ये कामयाबी नकद अतानी फरमाई कि इनके हाथ के ऊपर जो है वो लोग मुसलमान होना शुरू हो जाएं, ये इंसानों में मकबूल हो जाएं, मशहूर हो जाएं, और लोग इनके ऊपर हाथ पे आकर के तौबा करना शुरू हो जाएं, इनकी बड़ी सी एक जमात बन जाए। इनकी कामयाबी जो थी वो नकद कामयाबी नहीं हुई, लेकिन इनको जो हमने कामयाबी दी है ना, ये कामयाबी अगरचे के इनकी जिंदगी के बाद शुरू हो रही है, अल्लाह के बंदों का मुसलमान होना कैसे। देखें इसहाक अलैह सलाम जो के बेटे हैं इनके, वो भी नबी बने, लेकिन इसहाक अलैह सलाम का भी कोई इतना ज्यादा तस्करा नहीं आता कि इनकी भी कोई जमात बन गई थी, बड़े लोग जो है वो उन्होंने मुसलमान कर लिए थे, इनका भी ऐसा तस्करा नहीं आता। तो अल्लाह ताला ने ना देखे कुरान मजीद में इसहाक अलैह सलाम का जहां तस्करा फरमाते हैं ना, याकूब अलैह सलाम का भी वहां तस्करा फरमाते हैं। जमात कहां बननी शुरू हुई है, इंसानों की जमात, बाकायदा एक दुनिया के अंदर एक निजाम बनना, ये कहां शुरू हुआ है, ये याकूब अलैह सलाम के जमाने में शुरू हुआ है, याकूब अलैह सलाम। अच्छा, इनकी जो जमात थी सिर्फ 12 बेटे, बस ये इनकी जमात थी नहीं, ये जहां रहते थे वहां पर शरीयत चलती थी इनकी, याकूब अलैह सलाम की शरीयत थी, बाकायदा एक यानी कानून नाफिज था इलाके के अंदर, ठीक है। तो क्या मतलब, जो दुनियावी एतबार से कामयाबी नजर आती है कि आप के ऊपर लोग जो है वो यानी आपके फॉलोअर्स बन गए हैं, आपकी जमात बन गई है, ये वाली कामयाबी तो याकूब अलैह सलाम के जमाने में जाकर के नजर आती है। और फिर याकूब अलैह सलाम के बाद फिर 12 बेटे, और फिर 12 बेटों में से यूसुफ अलैहि सलाम को जो है वो मिस्र का बादशाह बना दिया, और फिर वहां पर जो है वो बनी इसराइल जो 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 मल्टीप्लाई होना शुरू हुए हैं, ठीक है ना। तो बढ़ते 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 मूसा अलैहि सलाम का जमाना आता है, 6 लाख बनी इसराइल हो जाता है, 6 लाख, उस जमाने के हिसाब से कितना बड़ा नंबर था ये। तो इब्राहिम अलैहि सलाम की कामयाबी जो है ना वो क्या थी, वो कैसे जाहिर हुई, वो
اولاد کی شکل میں ظاہر ہوئی ہے. رائٹ یہ بات فالو کر رہے ہیں؟ اب ہم آپ کو یہ بات جو ہے نا وہ کیسے بتا رہے، کیوں بتا رہے ہیں اتنی زیادہ؟ یہ اگر ہم آپ سے پوچھ لیں کہ آپ کی کلاس کے اندر یہ والی بات کیوں کی جا رہی ہے. اچھا ویسے ایک اور بھی پوائنٹ تھا یہ، اس کے اوپر سوچیں کہ یہ بات کیوں کی جا رہی ہے آپ کے سامنے. ٹھیک ہے، تو ایک اور بھی پوائنٹ ویسے دل میں آیا تھا کہ ابراہیم علیہ السلام کی جو کامیابیاں ہیں نا، جو ان کی نقد کامیابیاں تھیں، وہ کیا تھیں؟ کہ جیسے انہوں نے قربانیاں دی نا، تو انہوں ان کی جو قربانیوں کی داستانیں ہیں نا، یہ رقم ہو گئی، ان کی حقانیت ثابت ہو گئی، اور ان کی قربانیوں کی داستانوں کو اللہ تعالیٰ نے تاریخ میں رقم کر دیا، انسانیت کے لیے وہ مثال بنا دی، ان کی سنتوں کو جاری کر دیا. ابراہیم علیہ السلام کی سنتیں جاری ہو گئیں انسانیت کے لیے. اب جتنی انسانیت بات میں آتی رہے گی، وہ ابراہیم علیہ السلام کی سنتوں کے اوپر عمل کر کے، حتیٰ کہ ان کی اور ان کے گھر والوں کی سنتوں پر عمل کر کے، ان کی بیوی کی سنت پہ عمل کر کے، ان کے بیٹوں کی سنت پہ عمل کر کے، انسانیت اللہ تعالیٰ سے جڑے گی. اب یہ جو آپ صحیح کرتے ہیں جا کر کے صفا اور مروہ، رائٹ، یہ اللہ تعالیٰ سے جڑنے کا ایک کام ہے نا، عبادت کا کام ہے نا. یہ کس کی سنت ہے؟ ابراہیم علیہ السلام کی بیوی اما ہاجرہ، ان کی سنت ہے، رائٹ. اور جو کعبۃ اللہ کا طواف کرتے ہیں، یہ ابراہیم علیہ السلام کا بنایا ہوا گھر ہے. اور یہ جو طواف کی سنت اور حج کی سنت، یہ حج جو ہے یہ کہاں سے آیا ہے طریقہ سارا کا سارا حج کا؟ یہ ابراہیم علیہ السلام اور ان کے بیٹے اسماعیل علیہ السلام، انہوں نے انسانیت کو حج کرنا سکھایا. ٹھیک ہے نا؟ اور ان کا جو آگ میں کود جانا، اب یہ ہمیں ایسا لگتا ہے کہ آگ میں کود جانا تو ختم ہو گیا، کوئی بندہ ہی مسلمان نہیں ہوا، ہے نا، کوئی بات ہی نہیں بنی یہاں پر. تو آگ میں کود جانے کی سنت کتنی بڑی سنت ہے کہ اللہ تعالیٰ نے شاعر مشرق علامہ اقبال رحمۃ اللہ علیہ سے کیا زبردست شعر کہلوا دیا، ہے نا، جو ابھی پچھلے بیان میں بھی آپ نے سنا ہوگا، بے خطر کود پڑا آتش نمرود میں عشق، بے خطر کود پڑا آتش نمرود میں عشق، عقل ہے محو تماشا لب بام ابھی. رائٹ، یہ ابراہیم علیہ السلام کی سنت ہے کہ دیکھو تم جس سے محبت کرتے ہو نا، ایسا عشق کرو اس سے کہ اگر ادھر سے یہ معاملہ ہو جائے کہ تمہیں آگ میں کودنا پڑ جائے نا، تو ادھر عقل استعمال نہ کرنا، کود پڑنا تم. ٹھیک ہے نا، کیونکہ تم نے عشق کیا ہے نا، دیکھ کر کے عشق کیا ہے نا، ایسے تو نہیں کسی زلفوں والی سرکار سے جو ہے وہ عشق کر لیا، ایسے تو نہیں کسی کی محبت، کسی کی ایسی دنیاوی صورت دیکھ کر کے، کسی کا جو ہے وہ کرکٹ کا کی میچ دیکھ کر کے اس سے عشق کرنا شروع کر دیا ہے. تم نے حقیقی عشق کیا ہے نا، اصل عشق کیا ہے نا، تم نے معشوق حقیقی سے کیا ہے. تو اب جب وہ تمہیں حکم دے رہے ہیں نا، اب عقل شکل استعمال نہ کرنا، کود پڑنا. تو یہ رہتی دنیا تک ابراہیم علیہ السلام کی سنت جاری ہو گئی انسانیت کے لیے. تو آگ میں کود پڑنا جو ہے نا، یہ محض ایک واقعہ نہیں ہے، یہ محض ایک کہانی نہیں ہے، یہ ہم سب کے لیے عشق حقیقی میں کیا کر گزرنا ہے، یہ ہم سب کے لیے اس کے اندر ہدایت ہو گئی، یہ کرنا ہے تم نے. تو بیکار نہیں ہوا ان کا، حالانکہ ایک بندہ بھی مسلمان نہیں ہوا. ٹھیک ہے، تو اب ہم آتے ہیں اپنے سوال کے اوپر، اس کا جواب آپ دے دیں پھر ہم آپ کی جان چھوڑ دیں گے انشاءاللہ. ٹھیک ہے، وہ کیا کہ آپ کی کلاس کے اندر ہم یہ والی بات کیوں کر رہے ہیں کہ ابراہیم علیہ السلام کو نقد کامیابی بندوں کی شکل میں نہیں ملی، نقد کامیابی کہ بندے ان کے اوپر آ کر کے، یعنی بڑا ان کی مقبولیت ہو گئی، بڑا ان کے جو ہے نا، انہوں نے کچھ یعنی کافروں کو ہرا دیا، شکست دے دی، اور اسلام کو اسٹیبلش کر لیا. آپ کی کلاس میں ہم یہ کیوں کر رہے ہیں؟ تو انہوں نے جواب دینے کی کوشش کری ہے ڈائریکٹ میسج میں کہ ہمیں کوشش کرتے رہنا چاہیے، نتائج اللہ تعالیٰ کے ہاتھ میں ہیں، اصل کامیابی آخرت کی ہے. نہیں، اگر ہم اپنی زندگی اللہ کی مان کے چلیں گے تو اللہ تعالیٰ ہماری اس محنت پہ رحم کر کے ہماری اولاد کی بھی حفاظت کریں. ماشاءاللہ، اچھی بات تک پہنچ رہی ہیں آپ، کہ ہمارا کام اللہ کی عبادت اور دین پر چلنے کی فکر اور کوشش کرنا ہے، نتیجے پہ نظر نہ ہو، اپنے فرائض پہ نظر ہو. आपकी जो क्लास का मैं बार बार लफ्ज इस्तेमाल कर रहा हूं ना, तो इससे मेरी मुराद है औरतों की क्लास, दीन एसेंशियल्स फॉर वेमेन, ठीक है, क्योंकि यही है ना इस क्लास का नाम भाई, ये दीन एसेंशियल्स फॉर मेन नहीं है, ये कोई आलिम कोर्स की किताब की क्लास नहीं है, ये आलिमा, इसमें आलिमात भी हैं, सालिकात भी हैं, और इसके अंदर कुरान की तफसीर पढ़ने के शौक में आने वाली तालिबात भी हैं, ठीक है ना। तो आपको ये बात क्यों बता रहे हैं, आजकल बड़े बड़े अहले हक भी अपने चैनल बना रहे हैं, ये भी सही नहीं है। नहीं, आप उनकी बात छोड़ दें, जब बड़े बड़े अहले हक होते हैं ना, तो वो जो चैनल बनाते हैं ना, तो उसकी फिर हमें तावील करनी होगी। हम यहाँ पे बड़े बड़े अहले हक के ऊपर तनकीद करने के लिए नहीं बैठे हुए, हम अपने जैसों की बात कर रहे हैं कि हम जो चैनल बना रहे हैं ना, वो हम टाइम वेस्ट कर रहे हैं, बड़ों की बात ना करें, क्योंकि उसके अंदर फिर अलग तफसील है जो कि फिर तावील के जरिए से समझ में आती है। तो हम किसी पे उनके ऊपर तनकीद नहीं कर सकते, उनकी अपनी हिकमतें होती हैं, जो हकीम होता है उसकी हिकमत होती है ना, हर बंदे के अंदर तो हिकमत नहीं होती ना, हर बंदा उठ करके हकीम है, मैं भी हकीम हूँ, मेरे अंदर भी हिकमत है। भाई आपने कोई हकीमी का कोर्स किया है जो आपके अंदर हिकमत है? उन्होंने तो किया है हकीमी का कोर्स, तो वो जो काम कर रहे हैं वो हिकमत की वजह से कर रहे हैं, आप कौन सा हिकमत की वजह से काम करिए, आपको तो कुछ पता ही नहीं है, ना अकीदे का पता, ना दीन का पता, ना इल्म का पता, ना आपको जो है रूहानी बीमारियों का पता, ना आपको शैतान के धोखों का पता, आप बैठ करके यूट्यूब चैनल और ट्विटर के ऊपर बैठ करके तब्लीग कर रही है, ठीक है ना। तो ये फर्क होता है ना भाई बंदे बंदे के अंदर ना। बहरहाल, तो आपकी क्लास जो खवातीन की क्लास है, तो उसमें हम ये वाली बात क्यों कर रहे हैं, एक औरत पूरे खानदान को लेकर चलती है और बनाती है जी, हम इसलिए कर रहे हैं क्योंकि औरत की जिंदगी में भी यही होता है, हर औरत की जिंदगी से अल्लाह ताला क्या क्या चाहते हैं हर औरत की जिंदगी में, ये वाली मिसाल इब्राहिम अलैहिस्सलाम की, बहुत सारी आपने मिसालें सुनी होंगी, है ना, बड़े बड़े मशायख ने बड़ी बड़ी बातें करी होंगी, लेकिन ये भी एक बात है इब्राहिम अलैहिस्सलाम की जिंदगी में, ये जो जिंदगी है ना, ये मर्दों के लिए तो है ही हिदायत, लेकिन इब्राहिम अलैहिस्सलाम की जिंदगी में ईमान वाली औरतों के लिए कितनी बड़ी हिदायत है, कितनी बड़ी मिसाल है। क्या करती है औरत अपने घर के अंदर, आप सब इसका एक जवाब देंगे, अगर मैं आपको जुमला बोल, अगर मैं आपको लफ्ज बोल दूं ना, आप सब कहेंगे हाँ बिल्कुल सही कह रहे हैं आप, है ना, यानी एक ऐसी बात है कि जिसमें एक औरत भी जो है ना वो इनकार नहीं करेगी, है ना, ये आपकी तरफ से मैंने एक दावा कर लिया, ऐसा दावा कि जिसमें मुझे यकीन है कि मैं कामयाब हो जाऊंगा उस दावे में, दूसरों के बिहाफ पर ऐसा कोई दावा करके दिखाएं, गॉसिपिंग करती है नहीं, ये तो फिर ये अगर मैं दावा कर लूं तो आप में तो सारे इनकार करने, नहीं हम कोई दावा गॉसिपिंग नहीं करते, इतना भी आप डायरेक्ट मैसेज इतना भी ना डरा करें जी। चलें ये स्माइलीज वगैरह हम अवॉइड करते हैं, लेकिन बहरहाल तो भाई इन्होंने सही जवाब दिया है, लेकिन प्लीज आप इसको जरा मेरे ख्याल में आप डायरेक्ट मैसेज में जवाब ना दें, हर औरत अपने घर के अंदर क्या करती है जिससे कोई औरत इनकार भी नहीं करेगी, अच्छा शादीशुदा कम से कम, गैर शादीशुदा के बारे में लोग कहेंगे नहीं नहीं ये तो मजे करती है अपने घर के अंदर, शादीशुदा औरत जो है ना वो करती है बर्दाश्त, बर्दाश्त की बजाय जो है वो दूसरा लफ्ज कर, बर्दाश्त मर्द भी बहुत करते हैं, खैर एनीवे मर्द तो वो भी करते हैं, कुर्बानी, कुर्बानियां, राइट, शौहर के लिए कुर्बानियां, जिनके सास ससुर साथ रहते हैं उनके लिए कुर्बानियां, और फिर उसके बाद जब औलाद हो जाती है फिर तो कुर्बानी ही कुर्बानी, अल्लाह ताला औरत से ये चाहते हैं, मर्द से भी कुर्बानी चाहते हैं बाहर जाकर के, वहां पे भी वो कुर्बानी करेगा तो अल्लाह ताला के यहाँ कामयाब होगा, वहां पे भी जाकर के अपनी मर्जी चलाएगा ना, कुछ लोग हाँ ये बहुत होता है ना हमारे यहाँ कि जी वो जो औरत है ना, तो औरत अगर ये गलत काम करे ना, यानी क्या है कि औरत जो है ना वो अपनी मन मर्जी की जिंदगी गुजारे, तो आप फौरन उसको ताना देते हैं कि जो है ना इसकी जिंदगी नाकाम हो जाएगी, ये ससुराल में नहीं चल सकेगी, ये शौहर के साथ नहीं चल सकेगी, तो आप मर्दों को ये बात क्यों नहीं कहते? नहीं बिल्कुल हम मर्दों को भी कहते हैं, अपनी मन मर्जी की जिंदगी औरत गुजारेगी वो भी जलील और रुस्वा होगी, अपनी मन मर्जी की जिंदगी मर्द गुजारता है वो भी जलील और रुस्वा होता है, फर्क सिर्फ ये होता है कि मर्द को चूंकि अल्लाह ताला ने बाहर का काम लगाया है, राइट, तो वो जो जलील और रुस्वा हो रहा होता है वो बाहर जलील और रुस्वा हो रहा होता है, ٹھیک ہے نا، اور عورت کو کو کام گھر کے اندر کا لگایا ہے تو وہ جو ذلیل و رسوا ہو رہی ہوتی ہے وہ گھر کے اندر ذلیل و رسوا ہو رہی ہوتی ہے، ٹھیک ہے، خیر وہ ایک الگ، ذلیل و رسوا ہونا ایک الگ ٹاپک ہے، لیکن قربانیاں، عورت کتنی قربانیاں دے رہی ہوتی ہیں، عورت ہیز ٹو سیکریفائز ہر ڈریمز فار ہر فیملی، ہے نا، دس از اللہ وانٹس ہر، اللہ وانٹس مین آلسو، لیکن وہ ایک ڈفرنٹ کانٹیکسٹ میں، یہ ایک ڈفرنٹ کانٹیکسٹ میں، لیکن فرق کیا ہوتا ہے کہ عورت جب یہ سیکریفائزز دیتی ہے نا تو اب یہ نہیں ہوتا کہ اب پڑوس کی عورتیں آ کر کے ان سے اس سے بیعت کرنا شروع کر دیں، پڑوس کی عورتیں آ جائیں، محلے کی عورتیں آ جائیں، دنیا کی عورتیں آ جائیں، او جی آپ نے اپنی اپنی اپنے ساس سسر کی وجہ سے اتنی قربانیاں دیں، آپ نے اپنے شوہر کی وجہ سے اتنی قربانیاں دیں، آپ نے اپنے بیٹے کی وجہ سے اتنی قربانیاں دیں، او جی آپ جو ہے نا وہ ہماری مقتدا بن جائیں، آپ جو ہے نا ہماری لیڈر بن جائیں، اور ہم آپ کے شاگرد ہو جائیں گے، اور ہم آپ کے مرید ہو جائیں گے، ہے نا، اور آپ یعنی اس عورت کی پھر ایک جماعت بن جائے گی، کیا ایسا ہوتا ہے؟ جو عورت گھر میں قربانیاں دے رہی ہوتی ہے، بچوں کی خاطر، شوہر کی خاطر، ماں باپ کی خاطر، ساس سسر کی خاطر، اس کی جماعت بننی شروع ہو جاتی ہے، یہ اصل میں پوائنٹ تھا، کیا اس کی جماعت بننی شروع ہو جاتی ہے، کیا لوگ آ کر کے اس کے مرید بننا شروع ہو جاتے ہیں؟ نہیں، بالکل بھی نہیں، ایک آدھ کوئی عورت آ کر کے اس سے امپریس ہو کر کے اس سے کچھ سیکھنا شروع کر دے، ورنہ نہیں، ہے نا، جیسے ابراہیم علیہ السلام، ایک بیوی جو ہے وہ مرید بن گئی ان کی، اور ایک لوط علیہ السلام ان کے مرید بن گئے، اور تو کوئی نہ بنا نا، لیکن ان کا فیض جاری ہو گیا، ان کا فیض تا قیامت جاری ہو گیا، کس شکل میں؟ اولاد کی شکل میں، بیٹا اور پوتا اور پوتے کا بیٹا، اور آگے 10,000 سے زیادہ کم از کم انبیاء ابراہیم علیہ السلام کی اولاد میں آئے، بنی اسرائیل کی چین سے، اور یہاں پر بنی اسماعیل کی چین سے اللہ کے حبیب آئے، رائٹ، اللہ کے حبیب علیہ السلام ادھر سے آئے، تو ابراہیم علیہ السلام کا جو فیض چلا ہے وہ اولاد کی شکل میں چلا ہے، بالکل ایسے جیسے کہ اس عورت کی جو کامیابیاں ہوتی ہیں نا اپنے گھر کے اندر، تو اس کے پھر مرید نہیں بنتے، بلکہ اس کا فیض جو ہے نا اس کی اولاد کی شکل میں پھیلتا ہے، تو عورت کا اصل کام کیا بنا؟ اپنے مرید بنانا نہیں، اپنی جماعت بنانا نہیں، بلکہ اللہ کے بندے تیار کرنا، جس کو کہتے ہیں رجال تیار کرنا، رجال تیار کرنا، یہ ہے عورت کا کام، جبکہ مرد جو باہر جا کے اگر نیک بندہ ہے، اللہ کی مان کر کے چل رہا ہے، وہ باہر جا کے قربانیاں دے گا، اور اکثر مردوں کی جماعت بن جاتی ہے جب وہ اس طریقے سے قربانیاں دیتے ہیں، پھر ان کے مشائخ جو ہے وہ ان کو کام پہ لگا دیتے ہیں، ہے نا، انہوں نے مدرسے میں پڑھنے لکھنے کے اندر قربانیاں دیں، مدرسے میں خوب جو ہے نا ان کی اچھی خاصی ٹھکائی ہو رہی ہوتی ہے، یعنی خوب ان سے جو محنتیں نہیں جا رہی ہوتی ہیں، پھر اس کے بعد ان سے کہا جاتا ہے کہ جب آپ جو ہے وہ آگے پڑھائیں، تو اب ان کے اسٹوڈنٹس بن جاتے ہیں بہت سارے، یا مشائخ کے پاس جا کر کے وہ اپنی اصلاح کرواتے ہیں، خوب ان سے قربانیاں نہیں جاری ہوتی ہیں، پھر اس کے بعد مشائخ کہتے ہیں اب آپ جا کے دین کا کام کریں، دعوت و تبلیغ کا کام کریں، ان کی جماعت بن جاتی ہے، لوگ ان کے آگے پیچھے پھرنا شروع کر دیتے ہیں، مقبولیت بھی مل جاتی ہے ان کو، ہے نا، تو مردوں کا جو کام ہوتا ہے نا وہ نقد شروع ہو جاتا ہے، جیسے کہ ابراہیم علیہ السلام کے آگے نسل کے اندر اس طریقے سے ہوا، موسیٰ علیہ السلام کی سب سے بڑی جماعت بنی بنی اسرائیل کے اندر، اور نبی علیہ السلام بھی تو ابراہیم علیہ السلام کی اولاد ہیں، ان کی سب سے زیادہ بڑی جماعت بنی، ٹھیک ہے نا، عیسیٰ علیہ السلام کی جماعت بظاہر جو لگتا ہے کہ عیسائی دنیا میں سب سے زیادہ ہیں، ابراہیم علیہ السلام کی اولاد میں سے ہیں عیسیٰ علیہ السلام، ٹھیک ہے نا، تو یہ ایک میجر فرق ہے، اب شیطان چونکہ انسان کا دشمن، شیطان انسان کو جو اللہ تعالیٰ نے مقصد لگایا ہے نا اس مقصد سے ہٹا کر کے ایک ایسا مقصد دینا چاہتا ہے جو کہ اللہ نے نہیں لگایا اس کا، کیا کام ہوتا ہے شیطان کا؟ تاکہ انسان ناکام ہو جائے، ٹھیک ہے نا، تو اب یہ انسان، یہ جو شیطان ہے، یہ مردوں کو بھی اسی طریقے سے جو ان کا اصل مقصد زندگی ہے اس کو ہٹا کر کے جو ہے نا وہ کھیلوں کے پیچھے لگا دیا، ڈراموں کے پیچھے لگا دیا، ادھر الٹے سیدھے حرکتیں کرنے میں، لگا دیا تاکہ مرد ناکام ہو جائیں. تو اسی طریقے سے شیطان عورت کے پیچھے لگا رہتا ہے. اپنا مقصد چھوڑو, دوسرا مقصد کوئی اپنا لو تم, مقصد یہ ہے کہ تم ناکام ہو جاؤ اپنی زندگی کے اندر. تو اب شیطان جو ہے نا وہ اس وقت تو فل فورس کے ساتھ عورت کے پیچھے لگا ہوا ہے, فل فورس کے ساتھ, اگرچہ کہ یہ حرکتیں اس کی پہلے سے چل رہی ہیں. یہ نہیں کہ بالکل 21st century میں آ کر کی حرکت شروع ہوئی ہے, نہیں, یہ پہلے سے چل رہی ہے, بہت پہلے سے یہ محنتیں چل رہی ہیں, لیکن اس وقت جو ہے نا فل فورس کے ساتھ کیا ہے اس وقت فل فورس عورت کے اوپر پوری دنیا کے اندر, کہ عورت جو ہے نا وہ سب کچھ کر سکتی ہے, عورت سب کچھ کر سکتی ہے. تو اس وجہ سے اس کو سب کچھ کرنا چاہیے, سب کچھ کر سکتی ہے. خالی یہ نہیں کہ آپ خوش ہو جائیں گھر میں بیٹھے رہے, ہاں میں سب کچھ کر سکتی ہوں, میں سب کچھ کر سکتی ہوں, نہیں, بلکہ اب آپ کریں جو کہ آپ کو کہا جا رہا ہے کہ آپ سب کچھ کر سکتے ہیں, تو اب آپ کریں جا کر کے وہ سب کچھ. تو اس کے اندر کیا کہ آپ جو ہے نا وہ جنگیں لڑے جا کر کے, جب جنگ ہوگی تو پھر تو دیکھا جائے گا ساری غیر عورت جا کے لڑتی کوئی تھوڑی ہے, کہیں بھی چاہے امریکہ کی فوج ہو چاہے کوئی بھی فوج ہو, وہ تو دوسرے سپورٹنگ کام کر رہی ہوتی ہے ایون فوج کے اندر بھی. لیکن آپ جا کے آرمی جوائن کر لیں, آپ جا کے ایئر فورس جوائن کر لیں, آپ جا کے نیوی جوائن کر لیں, ٹھیک ہے نا, اور اس کے لیے پھر جھوٹی دلیلیں, دھوکے والی دلیلیں, یہ صحابیات نے جنگیں لڑی تھیں اور صحابیات نے جو ہے نا وہ دیکھو اس غزوے میں وہ فلانی تھیں اور مسلمان عورت نے یہ بندے مار دیے اور اس نے یہ بندے مار دیے اور اس نے یہ بندے مار دیے, تو تم کیوں نہیں بندے مار سکتی, جا کر کے جاؤ, جا کر کے فوج جوائن کرو, صنف آہن بن جاؤ, ٹھیک ہے نا, کیونکہ صحابیات نے بھی جنگیں لڑی تھیں اور فلانی جو تھیں تابعیہ انہوں نے بھی جنگیں لڑی تھیں, تو تم بھی جا کے جنگیں لڑو, ٹھیک ہے نا, کیونکہ انہوں نے لڑائی تھی, تو اب ہمیں بھی نا اپنی عورتوں کو انکریج کرنا چاہیے کہ وہ بھی جا کر کے فوجیں جوائن کر لیں جا کر, ٹھیک ہے نا. نہیں, یہ اللہ تعالیٰ نے کام نہیں لگایا. یہ جو صحابیات کی جنگوں والا ٹاپک ہے نا, یہ بہت تفصیلی ٹاپک ہے, اس کے اندر بہت زیادہ مس انفارمیشن شامل کر دی گئی ہے, مس انفارمیشن اس کے اندر بہت زیادہ شامل کی گئی ہے, ٹھیک ہے نا. تو یہ ایک ٹاپک ہے جس کو کہ ابھی تو ہم اتنا ٹائم نہیں ہے, انشاءاللہ اللہ تعالیٰ نے توفیق دی آپ کے سامنے رکھیں گے اس کو, ٹھیک ہے. لیکن عورت کا کام جو ہے وہ خود جا کر کے جنگیں لڑنا نہیں ہے, یہ اصل مقصد ہے ابراہیم علیہ السلام کی مثال بیان کر کے, خود جا کر کے جنگیں لڑنا, خود جا کر کے دعوت و تبلیغ کرنا ساری دنیا کے اندر, ہے نا, فلانی جگہ کانفرنس میں جا کر کے اسلام کی حقانیت کے اوپر بیان کر رہی ہیں, فلانی جگہ جو ہے وہ اسلام کے یہ جی قرآن جو ہے وہ سچ ہے تو اس کے اوپر جو ہے وہ جا کر کے پیپرز پڑھ رہی ہیں, رائٹ. نہیں, عورت کا کام کیا اللہ تعالیٰ نے لگایا ہے کہ تم بندے تیار کرو اپنے گھر کے اندر, تم اپنی اولاد تیار کرو, رجال بناؤ اپنی اولادوں کو, وہ آگے جا کر کے تمہارا کام کریں گے. اور تمہاری جو یعنی تمہاری کمپنسیشن جو ہے نا وہ اس دنیا میں اس شکل میں ہوگی, دنیا میں اس شکل میں نہیں کہ تم مقبول ہو جاؤ, تمہارا نام جو ہے وہ ہر جگہ جو ہے پھیل جائے اور لوگ جو ہے وہ تمہاری جماعت میں داخل ہو جائے, تمہاری بڑی سی ایک فالوئنگ بن جائے, یہ طریقہ نہیں ہے عورت کا. دیر آر ایکسیپشنز, لیکن ایکسیپشنز کین ناٹ بی ٹیکن ایز اے رول. یہاں پر تو مسئلہ یہ ہے نا کہ اس کو رول بنا کے پیش کیا جا رہا ہے, ایوری عورت ہیز ٹو ڈو دس because she thinks she can do it and you'll be made to think that you can do it, so you have to do it. No, absolutely not, bilkul bhi aisa nahi, theek hai. To itminan rakhein, Ibrahim alaihi salam se zyada qubooliyat hum kar sakte hain kya apne liye, right. Ibrahim alaihi salam ki koi jamaat nahi bani, کوئی لوگ ان کو جو ہے وہ پریس کرنے والے نہیں بنے, لیکن اللہ تعالیٰ نے اولاد کو قبول کر لیا. تو بھئی ایک عورت بھی جو گھر کے اندر جو اللہ تعالیٰ نے اس کی ذمہ داریاں لگائی ہیں جب وہ کرتی ہے نا, تو اللہ تعالیٰ پھر اس کو ایسی اولاد عطا فرماتے ہیں کہ جو کہ اس کے لیے صدقہ جاریہ بن جاتی ہے, اور یہ اس کے اکاؤنٹ کے اندر ڈالتی رہتی ہے ثواب, ڈالتی رہتی ہے ثواب, ڈالتی رہتی ہے. اور جب یہ عورت پھر مر کر کے اللہ تعالیٰ کے پاس پہنچتی ہے تو اس کو وہاں پر وہ ملتا ہے جس کا کہ کوئی تصور بھی نہیں کر سکتا, کسی آنکھ نے ایسی چیز نہیں دیکھی, کسی کان نے ایسی باتیں نہیں سنی, رائٹ. کبھی ہم نے تصور نہیں کیا کہ یہ نعمتیں بھی ہو سکتی ہیں. وہ ساری نعمتیں کہاں ملیں گی؟ آخرت میں جا کر کے ملیں گی, ٹھیک ہے نا. اور یہ ہے اصل ایمان,
یہ ہے اصل دین.
ٹھیک ہے نا؟
چلیں یہاں پر ہم کلاس ختم کرتے ہیں. واخر دعوانا الحمدللہ. السلام علیکم ورحمۃ اللہ.